वेलकम टु एनदर एपिसोड अफ फाइनेन्स प्र्याक्टिभ पडकास्ट. आजको पडकास्टमा हामीले फाइनेन्सियल फ्रिलान्सिङ र बिजनेस सिस्टम डेभलपमेन्टको बारेमा छलफल गर्न गइरहेका छौँ. आइटी फ्रिलान्सिङको बारेमा त धेरैलाई थाहा होला, तर फाइनेन्सियल फ्रिलान्सिङ भनेको के हो, यसलाई कसरी गर्न सकिन्छ, यसको बारेमा पनि हामी डिस्कस गर्नेछौँ. त्यो सँगसँगै बिजनेसको सिस्टम कसरी डेभलप गर्ने, पोलिसी कसरी डेभलप गर्ने, त्यो कुरामा पनि आज हामी वृहत रूपमा छलफल गर्नेछौँ. त्यो छलफल गर्नुको लागि आज हामीसँग एउटा स्पेसल गेस्ट हुनुहुन्छ, सिए सञ्जु अधिकारी, जसको भास्ट एक्सपिरियन्स रहेको छ, एराउन्ड 13 वर्षको एक्सपिरियन्स रहेको छ, र त्यो सँगसँगै उहाँको 5 वर्षको फाइनेन्सियल फ्रिलान्सिङको एक्सपिरियन्स रहेको छ. सो लेट्स वेलकम आवर गेस्ट. वेलकम टु द पडकास्ट.
थ्याङ्क यू. नमस्ते. थ्याङ्क यू भेरी मच फर inviting me here.
Thank you, ma'am. हजुरको मैले एक्सपिरियन्स सर्च गर्दाखेरि वाट आई फाउन्ड इन्ट्रेस्टिङ इज तपाईँले चाहिँ 1998 2004 बिचमा चाहिँ कराटेमा चाहिँ हजुर इन्भल्भ हुनुहुँदो रहेछ, होइन, एउटा कराटे फिल्डदेखि एउटा सिएको फिल्ड र इभन फाइनेन्सियल स्टेजसम्म आइपुग्दाखेरि हजुरले क्यान यु टेक अस थ्रु युर जर्नी फ्रम कराटे किट टु फाइनेन्सियल प्रोफेसनल.
हजुर, थ्याङ्क यू भेरी मच फर दिस ब्युटिफुल क्वेसन. बिकज हुन्छ नि, म आफ्नो जीवनका धेरै पाटोहरूलाई हेर्दाखेरि मेरो खेल जीवनलाई पनि धेरै सम्झिन्छु कि, किनभने खेल जीवनले मलाई सफलता मात्रै दिएन, खेल जीवनले मलाई अनुभव पनि दियो र धेरै कुरा सिकायो पनि. र हामी हुर्किँदा खासमा चाहिँ मेरो हाम्रो दाईहरू हुनुहुन्थ्यो, नजिकै सामाखुसी डोजो थियो, र त्यो डोजोसँग इन्ट्रोड्युस हुन पाएँ मैले. र खेल्दै जाँदा कठिन थियो, म एकदमै पातलो बच्चा होइन, र प्रिमच्योर जन्मेको अनि कमजोर देखिने बच्चा. मलाई चाहिँ हामीहरूको त्यो सन्डे सन्डे एउटा रनिङ हुन्थ्यो कि, सामुखी चोकदेखि कि पशुपति कि सामुखी चोकदेखि स्वयम्भू, र त्यो चाहिँ कन्टिन्युस रनिङ मात्रै हुन्थ्यो, सन्डेको सिलेबस वाज रनिङ होइन. त्यो मलाई एकदमै डिफिकल्ट लाग्थ्यो, म जाँदाखेरि दौडेर गएँ भने पनि आउँदाखेरि मलाई बसमा हालेर पठाउनु पर्थ्यो कि. भन्न खोजेको, सहज थिएन सुरुमा, तर बालापनमै सुरु गरेको भएर, र त्यो बालापनमा हार्नुलाई पनि ठुलो लिइँदैन होइन, र हामीले त्योबाट सिक्छौँ नै. र त्यो पछि मैले चाहिँ मेहनत गरेँ र 30 केजी वेटबाट खेल्न स्टार्ट गरेँ. म्याचहरूमा चाहिँ स्पाइङहरूमा चाहिँ म पार्टिसिपेट हुन थालेँ, मेरो डोजोबाटै पार्टिसिपेट हुन्थेँ, र डोजोलाई प्रतिनिधित्व गरेर खेल्दाखेरि सफलता चाहिँ पाएँ कि. र त्यतिखेर क्रेज एकदमै थियो मार्सल आर्ट्सको, एकदमै मार्सल आर्ट्सको क्रेज थियो, र धेरै बच्चाहरू थिए, छोरी बच्चाहरू पनि टन्नै थिए होइन, र पोजिटिभ नै भन्छु म यसलाई, पोजिटिभ डिस्क्रिमिनेसन भन्छु. र आजको दिनमा पनि छ नेपाल सरकारको खेल जगतमा चाहिँ फिमेल बच्चाहरूलाई चाहिँ फिज पनि लाग्दैन थियो होइन, हाइली इन्करेज पनि गरिन्थ्यो र लट अफ इन्सेन्टिभ्स पनि थियो. र सायद ती कुराहरूले गर्दा नै खेरि म हर बिहान 6 बजे मलाई चाहिँ डोजो पुर्याउँथ्यो कि, 6 बजे डोजो गयो, 6-8 ट्रेनिङ गऱ्यो अनि घर आयो, खाना खायो, स्कुल गयो होइन. र त्यो गर्दाखेरि एउटा सफलता पाएपछि त मान्छे लोभिन्छ नि, सानै बच्चामा पनि स्टार भयो होइन. त्यही बेलामा पनि नेसनल न्युजपेपरको कोपिलाहरूमा कभरेज आउँथ्यो है, प्रतिभाशाली सन्जु भनेर आउँथ्यो, अनि सन्जु अधिकारीले फलानालाई जितेर फाइनलमा पुगिन्, खेल सम्बन्धी न्युजहरूमा आफ्नो देख्दा चाहिँ जुन एउटा गर्व मैले मेरो पेरेन्ट्सको आँखामा देख्थेँ, त्यसले पनि मलाई सपना देख्न सिकायो कि, जित्न सिकायो, र हार स्वीकार्न पनि सिकायो. म सधैँ त जितिनँ नि, मेरा मेडलहरू मैले लटरम यसरी राख्दाखेरि गोल्ड मेडल सबैभन्दा थोरै छन् कि, सिल्भर मेडल सबैभन्दा धेरै छन्. भन्नको मतलब म फाइनलसम्म पुगेर पनि हारेको बच्चा हो नि त, धेरैचोटि हारेको छु मैले, र हारलाई स्वीकारेर अगाडि बढ्दाखेरि नै जितेको छु. र त्यो खेल जीवनको एउटा चाम थियो, र मैले खेल्दाखेरि म बच्चै हुँदाखेरि पनि रोयल फ्यामिलीले चाहिँ, रोयल फ्यामिली थियो त्यतिखेर, किङडम अफ नेपाल भनेर हामी खेल्थ्यौँ, अनि त्यो हाई प्रायोरिटीमा राखिन्थ्यो मार्सल आर्ट्सलाई, र एकदमै धेरै इभेन्टहरू हुन्थ्यो, नेसनल लेभलका जिल्ला स्तरीय इभेन्टहरू एकदमै धेरै हुन्थ्यो, र त्यसले गर्दाखेरि पनि एक्सपोजर एकदमै धेरै भयो कि. एक्सपोजर जति भयो, जति सफलता भयो, कतिचोटि नाक भाँचेर आउँथ्यो घरमा होइन, कति दिन थला पर्थे, निल्दामै निल्दाम हुन्थ्यो, किनभने सितरीय कराटेमा चाहिँ धेरै सेफगार्ड युज गरेर हामी खेल्दैनौँ, जसरी टाइकन्डहरूमा खेल्छन् त्यसरी हुँदैन थियो. त्यो थियो एउटा फायर दियो त्यसले मलाई, खुसी दियो, सफलता दियो. तर पछि के हो भने, म पढाइमा एकदमै राम्रो विद्यार्थी होइन, अनि घरमा नि सबैजना अब मेडिकल फिल्ड या साइन्स फिल्ड पढ्ने भन्ने भयो, अनि मैले पनि एसएलसी पछि राम्रै मार्क्स थियो, अनि साइन्स नै पढ्ने भने अब मेडिसिनै पढ्छु भन्ने भयो. र 10 क्लासको साइन्स र 11 क्लासको साइन्समा यति धेरै ग्याप हुँदो रहेछ, वाइड ग्याप है, त्यो सिलेबस यति भोलुमस हुने, र त्यो कलेजको टाइमिङले गर्दा मेरो कराटे चाहिँ लगभग छुट्यो कि. म फर्किन्छु भन्दा भन्दै मन हुँदा हुँदै पनि भएन. र त्यसपछि प्लस टू साइन्स पढेँ 1 वर्ष, अनि मेडिसिन गर्ने कि इन्जिनियरिङ पढ्ने कि के गर्ने भन्दा भन्दै पछि लहरीमा चार्टर अकाउन्टेन्सी पढेँ होइन. तर चार्टर अकाउन्टेन्सी जोइन गर्दाखेरि म्याथ्स थियो, द्याट इज भेरी ब्युटिफुल पार्ट, किनभने मलाई म्याथ्स मनपर्ने र म्याथ्सले गर्दा मलाई अलिकति आँट दियो. र त्यो प्योर साइन्सबाट प्योर म्यानेजमेन्ट या अकाउन्टेन्सीमा छिर्नु भनेको चाहिँ इट वाज अ भेरी फ्रेस थिङ फर मी. र त्यो कुराले मलाई इन्ट्रेस्ट नै जगायो. वितृष्णा थिएन तर यति गाह्रो है, यति जटिल अनि यति कठिन होइन. त्यसमाथि पनि हप्तामा 35 घन्टा चाहिँ काम गरेर हामीले त आर्टिकलसी भन्ने होइन हो, तर हामीले त टाइम दिनु पऱ्यो, एफर्ट्स दिनु पऱ्यो, धेरै कुरा पढ्नु पऱ्यो. अनि मेरो टाइममा त 3.5 इयर्सको आर्टिकलसिप थियो कि. सो त्यो टाइममा त्यो आर्टिकलसिप गरेर पढ्दाखेरि 5 वर्षको टाइम त सोचेको भन्दा निकै गाह्रो रहेछ, एकदमै गाह्रो रहेछ. अनि त्यसमाथि पनि परिवार छोडेर टाढा गएर पढ्नुपर्ने र त्यहाँको यहाँ हामी काठमाडौँको यस्तो प्लेजेन्ट वेदरमा हुर्किएको बच्चा दिल्लीको टेम्परेचरमा एडजस्ट गर्नुपर्ने लट अफ च्यालेन्जेस थियो कि. र त्यो च्यालेन्जेस पनि त्यो 5 वर्षको मेरो दिल्लीको बसाइले मलाई चार्टर अकाउन्टेन्ट सन्जु मात्रै बनाएन, एउटा टिनेजरलाई, एउटा परिपक्व व्यक्ति पनि बनायो, एउटा स्टुडेन्टलाई चाहिँ फर्स्ट जबमै म्यानेजरको पोजिसन लिने एउटा काबिल दक्षता दियो, सिप दियो. र त्यसपछि चाहिँ मैले इन्जोय नै गरेँ चार्टर अकाउन्टेन्सी प्रोफेसन. नेपालमा आएँ, नेपालमा आएर पनि सुरुमा जागिरबाट नै सुरु गरेँ होइन. अनि गर्दाखेरि फाइनेन्स सेक्टर त यति भेग रहेछ क्या, यति बिग रहेछ. अब कन्स्ट्रक्सन कम्पनीहरूमा हामीले हेर्छौँ, कन्स्ट्रक्सन कम्पनीमा पनि त प्रोक्युरमेन्ट भयो, कस्ट एस्टिमेट भयो, रिपोर्टिङ भयो होइन. फाइनेन्सियलहरू त यति धेरै बिग ओल्ड रहेछ कि. यो फाइनेन्स भन्ने कुरा फाइनेन्स मात्रै होइन रहेछ नि त. र अझ चार्टर अकाउन्टेन्टलाई त अकाउन्टेन्टसँग हुन्छ नि, उनीहरू त ब्यालेन्स सिट हेर्ने मात्रै हो, ट्रायल ब्यालेन्स मिलाउने र ब्यालेन्स सिट साइन गर्ने मात्रै हो भन्ने जुन डेफिनेसन छ त्यो त एकदमै गलत रहेछ. त्यसपछि मैले देखेँ प्रोक्युरमेन्टमा त म्याक्सिमम् इन्जिनियरहरूले नै गरिरहनु भएको छ बिग बिग इन्फ्रास्ट्रक्चर कम्पनीजहरूमा होइन. अनि त्यसपछि एसएपीहरूमा जुन चाहिँ हाम्रो इआरपी सिस्टम डेभलपमेन्टहरू छ त्यसमा त स्केलेटन ड्राफ्ट गर्ने त चार्टर अकाउन्टेन्ट्सहरूको या फाइनेन्स प्रोफेसनको त बिग रोल हुन्छ नि. तर त्यसमा मोस्टली चाहिँ आइटी सेक्टरकै पिपलहरू मोस्टली इन्भल्भ हुनुहुँदो रहेछ होइन. र हेर्दाखेरि चाहिँ फाइनेन्सको यति धेरै ठुलो एरिया छ कि जसमा इन्जिनियरहरू पनि अटाइरहनु भएको छ, जसमा चाहिँ सिम्पल एडमिनिस्ट्रेसनको मान्छेहरू पनि अटाइरहनु भएको छ होइन. तर हामी चाहिँ अलिकति हाम्रो धेरै पढाइ धेरै थरी छ नि त हामीहरूको, त हामीले त अनेक पढ्छौँ भनौँ न होइन. अडिटिङ पढ्छौँ, कर्पोरेट लज पढ्छौँ, अकाउन्टेन्सी पढ्छौँ होइन. हाम्रो भेग सिलेबस छ तर डेफिनेट इन डेप्थमै पढाइ हुन्छ. तर हामीले ट्याप गर्न चाहिँ हामीलाई टाइम लाग्दो रहेछ कि. अनि सुरुमा मैले जोइन गर्दा चाहिँ माई फर्स्ट जब वाज इन चौधरी ग्रुप, कर्पोरेट फाइनेन्समा थिएँ होइन. त्यसमा अनि गर्दाखेरि आई वाज लस्ड इनफ्याक्ट. अनि त्यहाँ चाहिँ मेन्टरसिप भन्ने प्रोग्राम हुन्थ्यो, मेन्टरसिप भन्ने एउटा चाहिँ कन्सेप्ट थियो. र मलाई पनि एकजना मेन्टर चाहिँ असाइन गरिएको थियो, यो वाज भेरी सिनियर चार्टर अकाउन्टेन्ट होइन. अनि उहाँले के भन्नुहुन्थ्यो भने, सन्जु टिल द एज अफ 30, आई वाज 23-24 वर्षको त हुन्छ भर्खर फ्रेस चार्टर अकाउन्टेन्ट होइन, टिल द एज अफ 30 चाहिँ वर्क टु लर्न, नेभर हेजिटेट टु चेन्ज जब. 2 वर्षभन्दा बढी कुनै पनि अर्गनाइजेसनमा नबस होइन, 2 to 3 इयर्समा जब चेन्ज गर होइन. अनि आफूलाई बनाऊ, इफ यु मेक युर सेल्फ क्यापेबल होइन, सक्सेस भन्ने कुरा आइहाल्छ. त्यसपछि मान्छे तिमीलाई खोजी खोजी काम लिन आउँछन्, तिम्रो एक्सपर्टिजलाई खोजी खोजी धाउने छन्. र तर 13 इयर्ससम्म चाहिँ यु फोकस टु लर्न, अनलर्न एन्ड रिलर्न होइन, सिक. तर तिमी सधैँ स्ट्याग्नेन्ट भएर बस्नु हुँदैन, कहिलेकाहीँ तिमी गलत पनि हुनसक्छौ होइन. तिम्रो पर्सपेक्टिभ र अर्को मान्छेको सोच डिफ्रेन्ट हुनसक्छ. चार्टर अकाउन्टेन्ट्सहरू हामी त एक्सट्रिम भएर ब्ल्याक एन्ड व्हाइटमा कुरा गर्छौँ, तर व्यापार त्यसरी पनि चल्दैन. मेनी टाइम्स चाहिँ क्यालकुलेटेड रिस्क लिएर जाने हो अगाडि. र सिकेका कुरालाई अनलर्न गर्न पनि सिक, र त्यसपछि रिलर्न गर्न पनि सिक. त्यो कुराहरूले चाहिँ मलाई आजको सन्जु अधिकारी बनाए जस्तो लाग्छ.
ओके, तपाईँ हिसाबले एउटा कराटेको वान अफ द हाइएस्ट मेडल विनर पनि हुनुहुन्छ होइन. अनि कराटे खेल्दै गर्दाखेरि जुन फाइटिङ स्पिरिट थियो त्यो चाहिँ प्रोफेसनल लाइफ र जुन सिएको कोर्स पढ्दा अथवा चाहिँ इभन काम यो पढाइ सकाइसकेपछि पनि कसरी मेन्टेन गर्नुभयो, त्यसले चाहिँ हजुरलाई कसरी इन्फ्लुएन्स गर्यो हजुरको करियरमा, त्यसको बारेमा पनि हल्का भनिदिनु न.
डेफिनेटली एउटा स्पोर्ट्सम्यानसिप भन्ने कुरा चाहिँ सबैमा हुनुपर्छ जस्तो लाग्छ कि. आजको दिनमा म 2 बच्चाको आमा हुँदा पनि मलाई पनि के लाग्छ नि, मेरो बच्चाले जेसुकै खेलोस्, दौडिने मात्र पनि खेलोस्, तर खेल्न चाहिँ खेलोस् के. किन भन्दा एउटा त हाम्रो फिजिकल फिटनेसमा बिग रोल हुन्छ, सबैभन्दा बिग सेट त हेल्थ नै हो नि त होइन. एउटा खेल जीवनले स्वस्थ जीवन दिन्छ, र स्वस्थ जीवन भनेको चाहिँ बेसिक फाउन्डेसन हो क्या, कुनै पनि एउटा जीवन अगाडि बढाउनको लागि. र खेल जीवनमा चाहिँ धेरै मेहनत गर्नुपर्छ, अनुशासनको एकदमै ठुलो इम्पोर्टेन्स हुन्छ. अनुशासन बिना हामी खेलका नियमहरू फलो गर्न सक्दैनौँ, खेल खेल्न सक्दैनौँ, र मेहनत होइन, र आफ्नो बडीलाई हामीले चिन्न सक्नुपर्छ, आफ्नो अपोनेन्टलाई चिन्न सक्नुपर्छ. मार्सल आर्टमा त सिङ्गल पर्फर्म गर्ने त होइन नि त. सो डेफिनेटली मसँग जो खेल्न आइरहेछ, जो लड्न आइरहेछ, जो फाइटिङमा आइरहेछ, त्यो मान्छे पनि त्यत्तिकै एक्सपर्ट छ, त्यत्तिकै छ. उसले कतिखेर कुन ट्रिकले मलाई कहाँबाट अट्याक गर्छ त्यो त मैले थाहा पाउनु पऱ्यो नि होइन. त्यो हिसाबले मलाई भिजिलेन्ट बनायो, हार्डवर्किङ बनायो, र रिस्क टेक गर्न बनायो कि. अदरवाइज त मलाई मेडिसिन पढ्न सजिलो थियो होला नि त, प्लस टू साइन्स पढेपछि होइन. मेडिसिनमा मलाई के थियो नि, फुल स्कलरसिपमा भयो भने पढ्छु, होइन भने पढ्दिनँ होइन. अनि त्यसपछि फुल स्कलरसिपमा मेरो रसियाको लागि भयो थियो, अनि मलाई प्यारेन्ट्सले चाहनु भयो होइन, चाइना जाऊ भन्नुभयो. अनि मैले होस् भनेर इन्जिनियरिङ जोइन गरेँ. दुई महिना इन्जिनियरिङ पढेपछि मलाई मन रमेन त्यसमा, जोइन गरेको थिएँ तर मन रमेन त्यसपछि. अनि लै लैमा त्यो एज त त्यही त हो, टिन एज भनेको त्यही त हो होइन. अनि एकजना साथी मेरो एकदम मिल्ने साथीले सिए जोइन गर्दै थिइन्, गरौँ यो राम्रो छ, पढाइ राम्रो छ यो भन्यो. त्यसपछि म बुझ्न गएँ, बुझ्न जाँदा इन्ट्रेस्ट भयो मलाई. र सबैले भन्दै छिर्न सजिलो छ, निस्किन गाह्रो छ होइन. कसैको त जिन्दगी कि त चार्टर्ड अकाउन्टेन्ट चाहिँ प्रोफेसनल हुन्छ कि त पागलै हुन्छ भन्यो. आखिर त्यस्तो पनि होइन रहेछ. दो पास पर्सेन्टेज इज भेरी लेस होइन, सिङ्गल डिजिट त आउँछ हाम्रो पास पर्सेन्टेज है. अनि अझ इन्डियामा झनै थोरै नै छ अझ. अनि त्यसले गर्दाखेरि खेल जीवनले चाहिँ मलाई के थियो भने, म आफ्नो साइडबाट मेहनत गर्ने हो, म अगाडि बढ्ने हो होइन, म जति सक्छु मैले आफ्नो बेस्ट दिने हो. त मैले सोचेको चाहेकै आउँछ भन्ने त छैन, म फेल पनि हुनसक्छु होला, तर म हारेँ भने पनि म फेरि उठ्न जरुरी छ, म फेरि मेहनत गर्न जरुरी छ. त्यो कुरा चाहिँ मलाई खेल जीवनले दिएको सबैभन्दा महत्त्वपूर्ण कुरा जस्तो लाग्छ.
त्यो एक प्रकारले एउटा जुन फाइटिङ स्पिरिट भयो होइन, म लडे पनि म उठ्छु भन्ने जुन फाइटिङ स्पिरिट छ, त्यो हजुरको जुन खेल जीवनले चाहिँ हजुरले प्रोभाइड गर्यो
त्यो हो. तर अर्को कुरा चाहिँ कस्तो हो नि, जस्तो हाम्रो त एग्रेसिभ गेम हो नि त सितरियो कराटे भनेको त, एकदमै होइन चेसहरू खेले जस्तो माइन्ड गेम त होइन, अनि एकदम अग्रेसिभ गेम. तर मेरो पर्सनालिटी हेर्नुहुन्छ भने चाहिँ मलाई परिवारमा साथीभाइहरू सबैले चाहिँ मङ्क पर्सनालिटी भन्छ कि. मलाई एकदमै थोरै कुराले इम्प्याक्ट पर्छ होइन, म आफैमा रमाउन सक्ने व्यक्ति, म चाहिँ अरूलाई नबिझाउने व्यक्ति, सकेसम्म नबिझाउने व्यक्ति. तर खेल हेर्नु न, खेल भनेको मेरो कराटे भनेको त एकदमै फियर्सफुल गेम हो नि त होइन, र टेक्निकल्ली पनि हो तर स्ट्रङ पनि हुनु पऱ्यो, र डेफिनेटली भन्यो भने जित्नको लागि खेलिने गेम हो. र तर म भित्र चाहिँ मैले अरूलाई नबिझाइकन, ठुलो स्वरले नकराइकन, नबाजिकन, र अरूलाई सानो नदेखाइकन पनि मेरा प्रिन्सिपल, मेरा शैली र जोखिमहरू चाहिँ बिजनेसमा देखिने जोखिमहरूलाई दर्शाउन सक्ने चाहिँ बनाए जस्तो लाग्छ मलाई. खेल जीवनले म भित्र ऊर्जा दियो नै होइन, र एउटा डेफिनेटली आफ्नो कुरालाई, आफ्नो विषयवस्तुलाई, आफ्नो ज्ञानलाई स्ट्रङली प्लेस गर्नलाई इनर्जी पनि दिइरहेको छ. तर साथसाथमा चाहिँ एउटा डिसिप्लिन, त्यो भित्रको अनुशासनले पनि अब्जर्व भन्छ नि, फर्स्टमा चाहिँ हामीले अट्याक गर्नुभन्दा अगाडि चाहिँ अब्जर्व गर्नुपर्छ अरे क्या अपोनेन्टलाई. त्यो अब्जर्व गर्ने क्यापेसिटी चाहिँ एकदम स्ट्रङली बिल्ड गरे जस्तो लाग्छ.
यो आइटी फ्रिलान्सिङको बारेमा त धेरैलाई थाहा हुन्छ होइन. अहिले रिसेन्टली प्रकाशित एउटा आइआइडिएसको रिपोर्ट अनुसार नेपालमा 106 आइटी एक्सपोर्ट कम्पनी र एराउन्ड 66,000+ बढी फ्रिलान्सरहरूले नेपालमा एराउन्ड 67 अर्बभन्दा बढी चाहिँ रेभेन्यू ल्याएको छन् होइन. जुन यदि नेपालको जिडिपीको कन्ट्रिब्युसनमा हेऱ्यौँ भने 1.4% आई थिङ्क 1.4% जति हुन आउँछ. तर फाइनेन्सियल फ्रिलान्सिङ इज द सेक्टर जसलाई धेरै डिस्कस पनि गरिँदैन र यो सेक्टरमा अझै पनि एउटा नेसनल स्टेजमा छ. फाइनेन्सियल फ्रिलान्सिङ भनेको के हो र यो कसरी स्टार्ट गर्न सकिन्छ, यसको बारेमा पनि हल्का भनिदिनु न.
पक्कै पनि फाइनेन्सियल फ्रिलान्सिङलाई चाहिँ हामीले एकदमै कम सुन्ने नि, कम गरिने होइन. म्यानेजमेन्ट पढेको व्यक्तिहरू चाहिँ जब लिङ्कमै छिर्ने छ नि त, प्र्याक्टिस छ र कल्चर त्यही छ होइन. अनि कस्तो छ नि, फाइनेन्स सेक्टरमा त लट अफ डिग्रीहरू छ नि अहिले त हामीहरूको, जसलाई मास्टर एमबिएस होला, एमबिए होला, अझ के अरे इन ब्याङ्किङमा पनि छ, इन्सुरेन्समा छ होइन. त्यो हिसाबले फाइनेन्स सेक्टरको लट अफ डिग्रीहरूबाट चाहिँ पासआउटहरू आइरहनु भएको हुन्छ, इन्क्लुडिङ चार्टर अकाउन्टेन्ट्स है. तर अलिकति स्क्याटर्ड एजुकेसन र कन्सेप्ट लिएर आउनु भएको भएर पनि होला, या सुरुमा आफूलाई बनाउनुको लागि पनि भएर होला, इनोभेटिभ थिङ्किङको एकदमै कमी छ क्या. के चाहिएको छ त हामीले, र अध्ययनको पनि कमी छ. आफ्नो देशको इकोनोमी पढ्न सक्नु पऱ्यो होइन, अध्ययन गर्नु पऱ्यो, र त्यसमा मेरो के खुबी छ, मैले के गर्न सक्छु त्यो जान्नु पऱ्यो है. र हामीले चाहिँ जबलाई नै टार्गेट गरेर जान्छौँ भने पनि होइन आफ्नो लङ इयर प्लानिङ चाहिँ स्ट्राटेजिक प्लानिङ चाहिँ बनाउनुपर्छ क्या, कहाँ गएर मैले के गर्ने त भन्ने हिसाबले. र फाइनेन्स सेक्टरमा चाहिँ एउटा अचम्मको कुरा लाग्छ कि मलाई, चार्टर अकाउन्टेन्ट्सहरूलाई जति फाइनेन्सको बिजनेसको नलेज कसलाई हुन्छ भन्नु त, तर संसारभरि हेर्नुहोस् एकजना पनि बिलिनियर चाहिँ चार्टर अकाउन्टेन्ट छैनन्. अहिले थोरैहरू आइरहनु भएको छ जसलाई बोट कम्पनीजको भयो होइन, अरू लट अफ धेरै चार्टर अकाउन्टेन्टहरू चाहिँ आउट अफ बक्स गएर गरिरहनु भएको छ. नेपालमै पनि एचआरआइएस ह्युमन रिसोर्सको सफ्टवेयर डेभलपमेन्टहरूदेखि लिएर यसमा चाहिँ चार्टर अकाउन्टेन्टहरूले लगानी गरिरहनु भएको छ, डेभलप गरिरहनु भएको छ है. सो किनभने जसलाई धेरै जोखिम थाहा हुन्छ त्यो मान्छे पनि हात हाल्न अलिकति अलिकति पछि हट्ने हो. र अर्को कुरा चाहिँ फाइनेन्सियल म्यानेजमेन्ट भनेको थियो, यो त टप लेभलको हो, सी स्विटको काम हो. म फुच्चे 23-24 वर्षको मान्छेले गएर के एडभाइस दिउँला र के काम गरौँला, मैले के हेल्प गरौँला भन्ने पनि एउटा कन्फ्युजन पनि छ क्या. किनभने हामीहरूको पढाइ हुँदाखेरि चाहिँ हामीहरूको इन्टर्नसिप एकदमै विक इन्टर्नसिप गराइन्छ कि. अझ चार्टर अकाउन्टेन्सीमा त एकदमै डिटेल घोटाउने नै इन्टर्नसिप हुन्छ होइन, सबै काम गर्नु नै पर्छ. ट्यालीमा इन्ट्री हान्नेदेखि लिएर रिपोर्ट राइटिङ गर्नेदेखि लिएर एभ्रिथिङ हो, क्लाइन्ट सर्भिसमा सबैमा इन्भल्भ हुनु नै पर्छ. तर अरू पढाइमा चाहिँ अरू शैक्षिक कार्यक्रमहरूमा चाहिँ प्र्याक्टिकल नलेजको एकदमै कमी छ. र त्यसले गर्दा एकदमै फियर के हुन्छ भने, बोर्ड लेभलको कुरा हुन्छ, सी स्विटको कुरा हुन्छ होइन, उच्च ओहदाले गर्ने डिसिजनमा मैले के एडभाइस गर्न सक्छु र के हेल्प गर्न सक्छु र होइन, अलरेडी एउटा स्ट्रक्चरमा चलिरहेको संस्थामा मैले के कन्ट्रिब्युट गर्न सक्छु भन्ने एउटा चाहिँ त्यो एउटा डाउट जस्तो लाग्छ मलाई. र सेकेन्ड कुरा चाहिँ, नेपालमा अब हामी त गरिब देश होइन, गरिब देशको जतिसुकै धनी भने नि हामी सबै गरिबै हो कि है. अब घरै भत्ता भएको छ भने मैले चाहिँ सुनको खाटमा सुत्छु भनेर या म सुनको लुगा लगाउँछु भन्नुको केही अर्थ छैन नि होइन. मेरो घर बगायो भने या घर डल्यो भने त म पनि डल्ने नै हो. त्यो हिसाबले हामी गरिब देशको एउटा एकदम कमजोर अर्थतन्त्रमा बसेका व्यक्तिहरूले चाहिँ कस्तो छ भने, पढाइ सकिने बित्तिकै चाहिँ आफ्नो खुट्टामा उभिनुपर्छ, पैसा कमाइहाल्नुपर्छ, एउटा परिवारको समाजको एउटा जुन आश छ कि यति पैसा चाहिँ छोराले घरमा लिएर आओस्, छोरीले घरमा लिएर आओस् भन्ने होइन. त्यो एउटा फाइनेन्सियल प्रेसरले गर्दाखेरि पनि यो हामीले बुझ्नुपर्छ कि, एज अ पेरेन्ट पनि एज अ सोसाइटीको मान्छेले पनि, फाइनेन्सियल बर्डन भयो भने कुनै पनि बच्चाले नपढ्न सक्छ, धेरै कमले मात्र हो फाइनेन्सियल बर्डनलाई पोजिटिभ इनर्जीको रूपमा चाहिँ लगानी गर्न सक्ने. होइन भने आर्थिक त्यो स्तर कमजोर हुँदाखेरि चाहिँ ऊ रुम लिन्छ क्या, पीडामा हुन्छ, र त्यो पछाडि पढ्न पनि सक्दैन र रिस्क लिन पनि सक्दैन. त्यो भएपछि के भयो भने, एउटा कमजोर मानसिकताले उसले जागिरै खोज्न थाल्छ, उसले कहिले पनि आफ्नो क्षमता वृद्धिमा पनि ध्यान दिँदैन र आफूले म के गर्न सक्छु त भन्ने कुरामा पनि त्यति ध्यान दिँदैन. र साँच्ची भन्यो भने ठुलो कुरा गर्नै पर्दैन रहेछ कि. मैले पनि मेरो ठुलो नानी जन्मेपछि मैले ब्रेक लिएँ होइन, कर्पोरेट 9 to 5 जबबाट ब्रेक लिएँ. त्यतिखेर मेरो दुईवटा उद्देश्य थियो, एउटा चाहिँ मेरो छोरीलाई राम्रो स्याहार गर्छु भन्ने थियो, अनि मदरहुड इन्जोय गर्छु भन्ने थियो. किनभने त्यो बेला फर्केला नफर्केला मैले त अर्को बेबी पनि जन्माउँला होइन, मलाई त मदरहुड फेरि आउला, तर मेरो छोरीको बालापन त दोहोऱ्याएर आउँदैन. उसले आमाको एउटा दुध खाने अधिकार, उसले आमाको काखमा बस्ने अधिकार, एउटा सिक्योर फिल गर्ने जुन बेला छ त्यो त दोहोऱ्याएर आउँदैन. सो त्यो दिनु मन थियो मलाई, र सँगसँगै मलाई मेरो उपन्यासहरू, मैले लेखेका उपन्यासहरूलाई जीवन दिनु थियो. र अर्को कुरा चाहिँ, मलाई अरूले नगर 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 भनेको कुरा चाहिँ आफ्नै केही सुरुवात गर्नु थियो. र मैले आफ्नै सुरुवात गर्दा नामै सोच्न पनि 2 महिना लगाएँ क्या, म के गर्छु भन्ने सोच्न पनि मैले चाहिँ धेरै समय लगाएँ. र त्यो पछि मैले चाहिँ नाम सोचेँ, अब म गर्छु होइन, म मेरो एक्सपर्टिज सुरुमा पोलिसी डिजाइनमा छ, म पोलिसी डिजाइनै गर्छु, त्यसपछि हेर्छु म इआरपी गर्न सक्छु कि या रिस्क एसेसमेन्ट गर्न सक्छु कि या मैले स्ट्राटेजिक प्लानिङमा पनि लामो समय काम गरेको भएर, लार्जेस्ट बिजनेस कन्ग्लोमरेटहरूको स्ट्राटेजिक प्लानिङमा गरेको भएर मेबी आई क्यान हेल्प देयर पनि भन्ने हिसाबले, अनि आई स्टार्टेड है. र सुरुवातमा जुन मलाई डर थियो नि, टन्नै लगानी पो गर्नुपर्ने हो कि, एउटा चाहिँ फ्यान्सी अफिसै राख्नुपर्ने हो कि, किनभने त्यतिखेर म इमाडोलमा बस्थेँ, इमाडोल भनेको हार्ट अफ द सिटी पक्कै पनि थिएन होइन, र जहाँ चाहिँ मेरो क्लाइन्टहरूलाई आउनको लागि सहज हुने या म फुत्त निस्किनको लागि सहज हुने मेरो घर थिएन. मैले घरैबाटै सुरु गरेँ होइन, र सुरुमा जति मलाई डर थियो नि, ठुलो क्यापिटल चाहिन्छ कि होइन, अनि ठुलो इन्फ्रास्ट्रक्चर चाहिन्छ कि, ठुलो टिम चाहिन्छ कि, या मैले चाहिँ 24 घन्टा दिनुपर्छ कि, भनिन्छ नि हामीले के अरे आफ्नै 10 to 5 जब गाह्रो भयो भनेर आफ्नै काम सुरु गरेको झन् 24 घन्टा काम गर्नु परिरहेछ, 7 दिन गर्नु परिरहेछ भन्ने जुन एउटा सुनिन्छ, त्यो पो थियो कि भन्ने डर थियो. तर खासमा त्यस्तो हो कि हुँदैन रहेछ कि. मैले सबै गरेर कम्पनी रजिस्ट्रेसनहरू गर्नलाई मैले साथीकै फर्ममा दिएको थिएँ, उनीहरूको लयरले गर्नुभयो. सायद 18,000 मेरो कम्पनी रजिस्ट्रेसन भयो होला कि त्यो बेलामा, होइन? अनि मैले घरमै अफिस बनाएँ, मेरो घरको ग्राउन्ड फ्लोरलाई नै मैले अफिस बनाएँ. अनि त्यो गर्दाखेरि मलाई त्यसमा के पनि थप्नु परेन, केही पनि थप्नु परेन. ल्यापटपहरू मेरो अलरेडी आफ्नै थियो. सुरुमा टिममा पनि मैले बिग टिम सोचिनँ, किनभने फर्स्टमा त मैले मेरो आफ्नो क्लाइन्ट आउने त मेरो इन्डिभिजुअल बेसिसले हो नि त. सो त्यो अनुसार चाहिँ मैले अनबोर्डिङ गर्छु, टिम डेभलप गर्छु भन्ने हिसाबले एउटा भनौँ न एक वर्षको दुधै बालक सँगै थियो, घर सम्हाल्नु पनि सँगै थियो. तर पनि डराइ डराइ चाहिँ मैले सुरुवात गरेको त्यसरी हो. र साँच्चै भन्दा चाहिँ ठुलो लगानी पनि चाहिँदैन रहेछ, ठुलो टिम पनि चाहिँदैन रहेछ, ठुलो नेटवर्किङ पनि चाहिँदैन रहेछ कि. किनभने पसल खोलेपछि न ग्राहक आउने हो. अब पसलै नखोलिकन त ग्राहक खोज्ने हिँडेर त भएन. र के बेच्ने भन्ने कुरामा चाहिँ मैले सुरुमा एकदमै थिन, एकदम थिन थियो मेरो एक्सपर्टिज हो. म यति नै गर्छु, मैले पोलिसी बनाइदिन सक्छु कुनै अर्गनाइजेसनको, कुनै अर्गनाइजेसनको यति गरिदिन सक्छु. त्यहीबाट त्यही अनुसारहरू चाहिँ मैले चाहिँ अप्रोच गर्छु भन्ने थियो.
आस्किङ द सेम क्वेसन फ्रम डिफ्रेन्ट पर्सपेक्टिभ, जस्तै हजुरले मेबी यु हेभ एन्सर इट अलरेडी. जस्तै इनिसियल डेजेसमा चाहिँ एज अ फ्रिलान्सर हजुरले फेस गरेको अथवा हजुरको साथीहरूले जो चाहिँ इनिसियल डेजेसमा फ्रिलान्सिङ गर्छन् उनीहरूले फेस गरेको इनिसियल च्यालेन्जेसहरू, मेन मेन च्यालेन्जेसहरू चाहिँ कस्ता हुन्छन् र चाहिँ तिनीहरूलाई कसरी नेभिगेट गर्न सकिन्छ त्यसको बारेमा पनि भनिदिनु न.
हस् पक्कै पनि है. कस्तो थियो नि, मैले जब छोड्दाखेरि मैले त राम्रो पोजिसनमा थिएँ नि त, राम्रै थियो, भिजिबिलिटी थियो, होइन? सबै कुरा भएकोबाट अलग सडन जब छोडेँ. जब छोड्दाखेरि पनि मेरो अर्गनाइजेसन चाहिँ सक्ड भएको थियो कि, किनभने नानी हेर्छु भनेर जब छोड्नु भनेको चाहिँ त्यो होइन भन्ने थियो. उनीहरूलाई के डर थियो भने पक्कै पनि अर्कोमा जान लाग्यो, जागिरै खाने भए किन अर्कोमा जान्छौ, हाम्रैमा बस. र मलाई चेयरम्यानले नै पनि यति लामो इमेल लेख्नुभएको थियो कि सन्जु, आफू हुन्छ नि करियरमा चाहिँ यस हुन्छ नि तिमीले फ्यामिलीलाई टाइम प्रायोरिटीमा राखेछौ, द्याट्स भेरी इम्पोर्टेन्ट. तर करियरको लागि चाहिँ लङ टर्म पर्सपेक्टिभको लागि चाहिँ हामी सँगै हुन सक्थ्यौँ, होइन? तिमी गर्न सक्थ्यौ, तर तिम्रो पर्सनल चोइस हो. तर पनि आई रियली भ्याल्यु यु, यु हेभ लट अफ पोटेन्सियल एन्ड गुड लक भन्नुभएको थियो कि. अनि त्यो जब छोड्ने दिनसम्म पनि अलमल्लमै छोडेको हो नि त मैले, होइन? बिकज आई वान्टेड टु गिभ टाइम टु माई बेबी, आई वान्टेड टु पब्लिस माई बुक्स एन्ड आई वान्टेड टु स्टार्ट समथिङ अन माई ओन, है? त्यो थियो. अनि त्यो हुँदाखेरि मैले भने नि डर छिचोल्नु नै सबैभन्दा ठुलो रहेछ, र म के गर्छु अब भन्नु पनि ठुलो डिसिजन रहेछ, ठुलो डर रहेछ कि. र जो पनि नयाँ आउन थाल्नुहुन्छ तपाईँहरूले चाहिँ सुरुमा आफैलाई बनाउनुहोस्, किनभने बिक्ने भनेको या तपाईँले सर्भिस प्रोभाइड गर्ने भनेको आफ्नो स्किल्स हो, होइन? र त्यसमा हामीहरूको डेफिनेटली सिएको सिलेबस त यति राम्रो छ, यति डिटेल छ, र आर्टिकल सिप पनि तपाईँले राम्रो पा हुन्छ नि सिएको अन्डरमा गर्न पाउनुभयो भने त तपाईँ 22-23 वर्षको उमेरमा यु विल बी मेड अ भेरी गुड प्रोफेसनल के. तपाईँले डे वानदेखि नै पनि आफ्नो गर्न सक्नुहुन्छ. तर यु सुड बी स्योर द्याट वाट यु इन्जोय, होइन? तपाईँलाई के गर्दा चाहिँ रमाइलो लाग्छ, तपाईँलाई नम्बर क्रन्चिङ गर्दा मजा आउँछ कि, तपाईँलाई चाहिँ क्लाइन्टहरूसँग डिल गर्न मजा आउँछ कि, प्रोक्युरमेन्टको पेपर बनाएर लार्ज लार्ज प्रोक्युरमेन्टहरू गरेर कन्ट्राक्ट म्यानेजमेन्ट गर्न चाहिँ तपाईँले इन्जोय गर्नुहुन्छ कि, वाट गिभ्स यु फायर. त्यो आफूभित्रको फायर चाहिँ क्लिक हुनु पर्दो रहेछ कि. र मैले स्टार्ट गर्दा पनि मसँग यति धेरै डर थियो, ती डरहरू छिचोलेरै अगाडि बढेको. र साँच्ची भन्दा चाहिँ क्लाइन्ट अप्रोच गर्न चाहिँ गाह्रो नै छ सुरुमा.
यो जुन फर्स्टको 5 to 10 क्लाइन्टहरू जुन एप्रोच गरेर तिनीहरूलाई कन्भर्ट गर्नको लागि चाहिँ आई थिङ्क डिफिकल्ट नै छ, होइन? यो सन्दर्भमा हजुरले फर्स्ट हजुरको एक्सपिरियन्स अनुसार चाहिँ फर्स्ट 5 to 10 क्लाइन्टलाई चाहिँ कन्भर्ट गर्ने स्ट्राटेजी चाहिँ हजुरको के थियो?
सुरुमा चाहिँ मैले कस्तो मात्रै क्लाइन्ट लिएँ भने जसलाई मिनिमम टाइम दिन सकियोस्, किनभने र जुनमा चाहिँ मेरो दक्षता अलरेडी छ, होइन? तर के भयो भने किन त्यहाँ छोडेर आएको, त्यस्तो राम्रो जब थियो किन छोडेर आएको भन्ने क्वेसन सबैको हुन्थ्यो. अनि मैले चाहिँ के भन्थ्यो, आइएम ट्राइङ टु मेक समथिङ अन माई अन, आइएम ट्राइङ टु डु समथिङ अन माई अन, एन्ड आई थिङ्क दिज स्किल सेट्स क्यान म्याच युर रिक्वायरमेन्ट्स, होइन? तपाईँहरूकोमा चाहिँ. र त्यो बेलामा फेरि कस्तो हुने भने भर्खर जब छोडेर फ्यु मन्थ्स ब्रेक लिएर अनि सुरु गर्दा चाहिँ यति धेरै जब अफरहरू आउने, होइन? हुन्छ नि इफ यु वान्ट टु जोइन प्लिज जोइन अस होइन इफ यु आर ओपन टु वर्क इफ यु आर ओपन टु वर्क भनेर यति धेरै आउने त्यसले पनि डिस्ट्र्याक्सन चाहिँ गर्दो रहेछ किनभने हामीले कस्ट बेनिफिट एनालाइसिस गर्दाखेरि सुरुमा त आफ्नो काममा त खासै बेनिफिट त हुँदैन नि त प्रफिटेबल त सोची त हुँदैन कतिकोमा होला सर्भिस सेक्टरमा डेफिनेटली हुन्छ नै तर जबमा जस्तो एउटा हुन्छ नि रेगुलर क्यास फ्लो त्यो त इट मे नट बी पोसिबल इन यर अन बिजनेस होइन किनभने कुनै क्लाइन्टले कहिले पे गर्छ भन्ने पेमेन्ट तपाईँले टाइम फ्रेम डेलिभरेबल संसार छुट्याउनुहुन्छ होला तर पेमेन्ट गर्ने त उसको क्रेडिट हिस्ट्रीमा पनि डिपेन्ड गर्छ नि र मैले चाहिँ सुरुमा गर्दा चाहिँ यसो क्लाइन्टहरूलाई गरेँ जसलाई चाहिँ मैले मिनिमम जसलाई सुरुमा मैले ट्रेनिङबाट स्टार्ट गरेँ होइन कति बिग प्रोजेक्ट्सहरूको चाहिँ फाइनेन्सियल लिटरेसी प्रोग्राम गरिदिने कतिको चाहिँ एसओपिजहरू बनाइदिने कतिको चाहिँ कुनै अर्गनाइजेसनहरूमा चाहिँ गएर ट्रेनिङहरू दिने या बेसिक चाहिँ उनीहरूको फाइनेन्सियल रिपोर्टिङको फ्रेमवर्कहरू बनाइदिने जुनमा चाहिँ आई वाज एक्स आई वाज भेरी गुड एट इट र त्यो हिसाबले अनि मैले अप्रोच गर्दाखेरि अब आई वाज भेरी यङ मदर अनि भर्खरै एउटा सिक्स स्विटबाट फर्केर निस्किएर चाहिँ जब गर्न आएको के अरे आफ्नो काम गर्न आएको अनि उनीहरूले मलाई अलिकति शङ्काल चाहिँ हेर्थ्यो कि यो फेरि जबमै जाने हो कि आफ्नो नचलाइरहने हो कि भनेर अनि मैले त्यतिखेर के भन्थेँ भने मैले अब लङ रन लङ पाँच वर्ष दस वर्षको कन्ट्र्याक्ट त गरिरहेको छैन अहिले तपाईँको लिएको कन्ट्र्याक्चुअल रेस्पोन्सिबिलिटिज अब्लिगेसन आई फुलफिल इट होइन म एउटा चार्टर अकाउन्टेन्ट हो म प्रोफेसनल हो म जबमा हुनु र प्र्याक्टिसमा हुनुले केही मायने राख्दैन म आफ्नो काममा छु कि छैन र तपाईँलाई चाहिएको काम मैले दिन सक्छु कि सक्दिनँ द्याट इज द मोस्ट इम्पोर्टेन्ट थिङ र म कुनै पनि चार्टर अकाउन्टेन्टलाई के भन्न चाहन्छु भने जबमा बसेको मान्छे जबैमा बस्नुपर्छ भन्ने पनि छैन कि र प्र्याक्टिसमा भएको मान्छे प्र्याक्टिसमै हुनुपर्छ भन्ने पनि छैन यु क्यान ट्याप एनी अपर्च्युनिटिज होइन र तिमी के काम गरिरहेछौ एन्ड इज द्याट गिभिङ यु ह्याप्पिनेस अर सेटिस्फ्याक्सन द्याट इज मोस्ट इम्पोर्टेन्ट के अनि मैले त्यसरी नै सुरुमा चाहिँ लिस्ट टाइम इन्भल्भ हुने र जसमा चाहिँ मेरो एक्सपर्टिज थियो र मैले धेरै कुरा चाहिँ स्टडी गर्न नपर्ने र धेरै ठुलो टिम इन्भल्भ गर्न नपर्ने त्योबाट चाहिँ स्टार्ट गरेको थिएँ र देन आई रियलाइज कि ओहो अपर्च्युनिटिज त यति धेरै पो रहेछ होइन यति धेरै रहेछ तर फेरि फाइनेन्स फ्रिलान्सिङ भन्ने चाहिँ यस्तो न्यू कन्सेप्ट भयो नि फाइनेन्सियल कन्सल्टेन्ट राख्न या एक्सपर्टी राख्न चाहिँ धेरैजनाले चाहिँ हेजिटेट गर्ने दे अल सबैले चाहिँ आफ्नो जागिरमै राख्न पाए हुन्थ्यो किनभने एउटा सायद कन्फिडेन्सियालिटीको हिसाबले पनि होला एउटा लङ रनको लागि नै होला र एउटा चाहिँ पार्ट अफ द अर्गनाइजेसन नै भयो भने चाहिँ मोर अबाउट इम्प्लोइज रिलेसन हुन्छ इम्प्लोयर इम्प्लोइज रिलेसन हुन्छ भन्ने हिसाबले पनि होला
अन्डरस्ट्यान्डिङ पनि हुनसक्छ बिजनेस इन्भाइरोमेन्टको
हो अनि एउटा चाहिँ सिन्सियरिटीको पनि कुरा होला किनभने अब फ्रिलान्सरले त आफ्नो टाइमअनुसार आउने भयो पर आवर रेट चार्ज गर्छ होइन इज विच इज गोइङ टु बी भेरी एक्सपेन्सिभ इनफ्याक्ट तपाईँले जति टाइम दिनुभयो त्यो त्यति नै पर आवर रेटको त यु हेभ टु पे तर इम्प्लोइज भयो भने त तपाईँले त जति पनि लगाउन सक्नुहुन्छ नि नेपालमा नेपाल जस्तो अनइम्प्लोइमेन्टको यति हाई समस्या भएको देशमा अनि जसलाई पनि अप्रोच गऱ्यो सबैले जबकै अफर गर्ने कि यसमा बस्नु न यसमा यो गर्नु न क्यान यु डिस्कस आर यु ओपन फर डिस्कसन होइन यस्तो क्वेसनहरू चाहिँ एकदमै धेरै आउँथ्यो र मैले अप्रोच गर्दा चाहिँ लिस्ट मेरो सानो नानी पनि भएको भएर मैले चाहिँ अलिकति लिस्ट इन्भल्भ हुने नै कुराहरूबाट प्रडक्टबाट आई अप्रोच देम
यो जुन फ्रिलान्सिङको कुरा छ होइन मेबी स्टार्टअपहरू जुन जोसँग चाहिँ इनफ क्यापिटल हुँदैन एउटा प्रोफेसनल व्यक्ति हायर गर्नको लागि इनफ क्यापिटल पनि हुँदैन र चाहिँ अब कन्सल्टेन्ट हायर गर्नुको लागि पनि मेबी दे आर नट द्याट रिलक्टेन्ट यो केसमा उनीहरूले जुन यो फ्रिलान्सरको एउटा भास्ट रिसोर्सेसमा ट्याप गर्ने एउटा पोटेन्सियल जुन छ होइन त्यो पोटेन्सियल कतिको छ र फ्रिलान्सरहरू र स्टार्टअपहरूको कोलाबोरेसन गरेर अब त्यसबाट कस्तो फाइदा निकाल्न सकिन्छ त्यसको बारेमा नि हल्का भनिदिनु न
हजुर अब आजको दिनको डिमान्ड त डेफिनेटली त्यही नै हो होइन किनभने चार्टर अकाउन्टेन्ट्सहरू भनौँ या जति पनि फाइनेन्सियल एक्सपर्ट्सहरू हुनुहुन्छ दे ह्याभ सो भास्ट एन्ड डिटेल नलेज एन्ड एक्सपिरियन्स पनि है र त्यो उहाँहरूको एक्जिस्टिङ अर्गनाइजेसनमा या एक्जिस्टिङ क्लाइन्ट पोर्टफोलियोमामै मात्र युज नभएको पनि हुनसक्छ नि त सो दे आर लट अफ पिपुल जसलाई चाहिँ तपाईँको एक्सपर्टिज चाहिरहेको छ र कति कुरा त सानो कुरामा पनि अड्किरहनु भएको छ कि होइन त्यो एउटा त्यो त्यो कुराहरूलाई फेसिलिटेट गर्नलाई चाहिँ अब अहिले त हामीले अनलाइन सर्भिसेसहरू दिनैपर्छ वेबसाइटहरूको थ्रुबाट होइन आर्टिफिसियल इन्टेलिजेन्सलाई युज गर्नु नै पर्छ हामीहरूले र कति कुरा चाहिँ अटोमेटिक एन्सर जाओस् कि मिनिमम कस्ट पे गरेर एउटा चाहिँ नयाँ भर्खर बिजनेस सुरु गरेको मान्छे किनभने कुनै एउटा संस्थाले यदि उहाँले अफोर्ड गर्न सक्नुहुन्छ भने त फाइनेन्सियल म्यानेजमेन्टको जिम्मा एक्सपर्टहरूलाई नै दिएको राम्रो होइन, कि त्यो भयो भने उहाँले त सेल्समा र आफ्नो मेन प्रडक्टमा ध्यान दिन सक्नुहुन्छ नि त, उहाँहरूले पिर गरिरहनु पर्दैन कि मेरो ट्याक्स मिल्यो कि मिलेन, फाइनेन्सियल्स मिल्यो कि मिलेन, मैले गरेको डिसिसन ठिक छ कि छैन भनेर। यदि त्यो पनि छैन र मिनिमम रिक्वायरमेन्ट मात्र अहिले फिल गर्नुहुन्छ भने पनि यदि उहाँहरूले अनलाइन या मिनिमम फी पे गरेर कुनै एक्सपोर्टहरूको सर्भिसेस लिन सक्नुहुन्छ भने त्यो ब्रिज बनाउन सक्यो भने चाहिँ आई थिङ्क लट अफ एन्टरप्रेनर्स विल बेनिफिट, के इभन सानो स्मल सर्भिस प्रोभाइडरहरू नै पनि उहाँहरूले पनि बेनिफिट लिन सक्नुहुन्छ जस्तो लाग्छ।
सो थोरै कामहरू छ अथवा चाहिँ हुन्छ नि एक्सपर्टिज युज गर्ने कामहरू छ भने एउटा नर्मल इम्प्लोइ नै हायर गरेर एउटा प्रोफेसनल नै हायर गरेर गर्नुपर्ने आवश्यकता जुन फ्रिलान्सिङको त्यो ग्यापलाई चाहिँ फ्रिलान्सिङको थ्रुबाट चाहिँ फिल गर्न सकियो
सकिन्छ र त्यसमा अझ पर्सनल्ली एक्सपर्टहरूको भिजिटै गर्नुपर्छ भने पनि छैन, कति त हामीले अटोमेटेड बनाउन सकिन्छ कि, किनभने यति स्लिम छ नेपालको ट्याक्सेसन सिस्टम होइन, ट्याक्सेसन लजहरू हामी त मच्योर भइसकेको छैनौँ नि त, हामीहरू त अझै पनि लर्न गर्दैछौँ। फाइनेन्सियल म्यानेजमेन्ट पनि भनौँ न, फाइनेन्सियल लिट्रेसीकै कुरा गरौँ, ब्याङ्किङकै कुरा गरौँ, हामी त त्यो एकदम हायर लेभलको डाइनामिक्समा काम गरिरहेको छैनौँ नि, बेसिक ट्याक्स स्ट्रक्चरमै काम गरिरहेछौँ। त्यो भनेपछि कति कुरा त अटोमेटेड सर्भिस नै पनि प्रोभाइड गर्न सकिन्छ कि।
धेरै जस्तो स्टार्टअपहरूलाई, अन्टरप्रेनरहरूलाई, इभन बिजनेसम्यानहरूलाई बिजनेस आफ्नो भेन्चर स्टार्ट गर्नभन्दा अगाडि सबैभन्दा एउटा टाउको दुखेको विषय भनेको एउटा ट्याक्स हुने गर्छ कि होइन। अनि एज अ चार्टर्ड अकाउन्टेन्ट, एज अ ट्याक्स एज अ एक्सपर्टको रूपमा, एउटा फ्रिलान्सरको रूपमा, हजुरको विचारमा बिजनेस स्टार्ट गर्नभन्दा अगाडि ट्याक्सका कस्ता कस्ता कुराहरूमा चाहिँ ध्यान दिनुपर्छ जस्तो लाग्छ?
बिजनेस स्टार्ट गर्नुभन्दा अगाडि त जुन देशमा हामीले, जुन देशको कानुनमा बसेर हामीले व्यापार गर्दैछौँ या कुनै व्यवसाय गर्दैछौँ भने त्यो देशको कानुन जान्नु र टेकेर हुन्छ नि त्यसलाई हामीले चाहिँ क्रस नगर्नु इज भेरी इम्पोर्टेन्ट होइन। हामीहरूले त कम्प्लायन्स इज द फन्डामेन्टल थिङ नि, जसकै फ्याक्ट्री खोले पनि जे गरे, र इन्कम ट्याक्स भनौँ या इन्डाइरेक्ट ट्याक्स, डाइरेक्ट ट्याक्स लज, इन्डाइरेक्ट ट्याक्स लज भनेको नि त कानुनै हुने होइन र ती कानुनहरूलाई पनि एटलिस्ट तपाईँहरूले चाहिँ पढ्नुहोस्, नेपाली भाषामा पनि छ, अङ्ग्रेजी भाषामा पनि छ, अहिले त अनलाइन सबै कुराहरू हुन्छ, तपाईँले इन्टरप्रेट गर्न जान्नुहुन्न होला तर थोरैले प्रोभिजनहरू त पढ्न सकिन्छ नि। र यदि साँच्चै भन्नु हो भने चाहिँ डोन्ट हेजिटेट टु पे एक्सपर्ट्स, म चाहिँ त्यही भन्छु कि, किनभने तपाईँले चाहिँ सुरुदेखि नै तपाईँहरूले राइट इन्फर्मेसन, राइट एडभाइस लिएर अगाडि बढ्नुभयो भने तपाईँहरूलाई पछि गएर रिग्रेट गर्नु पर्दैन। र नेपालको ट्याक्स स्लिम छ, सामान्य छ कर प्रणाली, तर पनि अब हामीहरूको अहिले जुन राज्य संरचनाहरूको अनुसार र विभिन्न कानुनहरू चाहिँ एकापसमा बाँझिएका छन् कि, ऐन बाँझिनु चाहिँ नेपालमा सामान्य छ, धेरै ऐनहरू बाँझिन्छन् र ती बाँझिएका ऐनहरूलाई चाहिँ हाम्रो पहिलाका केसहरूबाट या इन्टरप्रिटेसनहरूबाट चाहिँ सल्टाउँदै जाने हो, सुल्झाउँदै जाने हो। तर इनोभेटिभ माइन्डसेट भएको एन्टरप्रेनरहरूले चाहिँ त्यो कुरामा अल्झिरहनुभन्दा होइन, ज्ञान हुनु त कुनै पनि सेक्टरको एकदमै राम्रो भन्ने होइन र तर त्यो कुरामा अल्झिरहनुभन्दा यु क्यान रिले अन द ट्याक्स सर्भिस प्रोभाइडर्स होइन। र नेपालमा अहिले त लगभग 2000 भइसक्नु भयो क्यारे चार्टर अकाउन्टेन्टहरू, अझ साँच्ची नै भन्यो भने राम्रोसँग हुन्छ नि, धेरैजना त जबमै एब्जर्ब हुनुहुन्छ, कम हुनुहुन्छ प्र्याक्टिसमा, फ्रिलान्सिङमा, र तपाईँहरूले अप्रोच गर्नुभयो भने यु विल गेट द बेस्ट सर्भिस
डेफिनेटली।
हजुर,
नेपालको सन्दर्भमा धेरै जसो बिजनेस हाउसेसहरूमा, इभन ठुला ठुला बिजनेस हाउसेस र इभन स्टार्टअपहरूको केसमा हेर्ने हो भने दे आर नट पोलिसी ड्रिभन अथवा सिस्टम ड्रिभन बिजनेसेस होइन। अनि जसको कारणले ओभर द लङ पिरियड अफ टाइम अथवा ओभर सर्टेन पिरियड बिजनेस स्केल हुन नसक्ने अथवा चाहिँ बिजनेस कम्पिटेटिभ हुन नसक्ने अथवा बिजनेसमा लुपहोलहरू क्रिएट हुने त्यस्तो खालको समस्याहरू क्रिएट भइरहेको छ भनेपछि बिजनेसमा सिस्टम र पोलिसी कतिको इम्पोर्टेन्ट हुन्छ त्यसको बारेमा पनि हल्का भनिदिनु।
व्यापार अब यस्तो छ, नेपालको व्यापारिक हिस्ट्री हेर्ने हो भने सुरुमा त कस्तो थियो, नेपाल अझै पनि इम्पोर्टर नै बेस्ट इकोनोमी हो होइन, यहाँ त अब हामी मेजोरिटी कुरा हामी इम्पोर्ट नै गर्छौँ। अनि कस्तो छ भने सामान लिएर आउने, बेच्ने, बिचको अलिकति फाइदा गर्ने त हो नि भनिन्छ, त्यसपछि ट्रेडिङ बेस्ड इकोनोमीमा पनि यति यति सर्ट टर्म बेस्ड कि आजको आजै मात्र हुने कि, हामीले त्यो नेक्स्ट पुस्तामा हस्तान्तरण गर्नुपर्छ। र मेरो व्यापारलाई आएर चाहिँ ट्याक्सको मान्छेले आएर पनि बुझ्नु पऱ्यो, मेरो व्यवसायमा आउने चाहिँ भोलि मैले भित्राउने पार्टनरले पनि बुझ्नु पऱ्यो पऱ्यो, मलाई लोन दिने ब्याङ्कले पनि बुझ्नु पऱ्यो, मेरा हिसाब किताब, मेरो व्यवसायको संरचना भन्ने ज्ञानको चाहिँ एकदमै कमी छ कि। खासमा त मैले कुनै व्यापार गरिरहेको छु, कुनै उद्योग चलाइरहेको छु भने मैले गरेको टेक्निकल ठिक छ कि छैन, फ्रेमवर्क ठिक छ कि छैन, होइन मैले गराउने तरिका ठिक छ कि छैन भनेर त मैले मात्र भनेर भएन नि, मलाई दुई पैसा जोगिन्छ भनेर भएन नि। या हुनसक्छ सायद मेरो केही खर्च एडिसनल खर्च नगरिकन पनि सिस्टम डेभलप हुन्छ कि, र मैले गरेको बनाएको व्यापार र मेरो संरचना र मेरो बिजनेस प्रोसेस चाहिँ ब्याङ्कले पनि बुझ्नु पऱ्यो, मेरो ट्रेडर्सले पनि बुझ्नु पऱ्यो, क्रेडिटर्सले पनि बुझ्नु पऱ्यो, होइन मेरा इम्प्लोइजहरूले पनि बुझ्नु पऱ्यो, अनि पो सिनर्जिक गेन हुन्छ। अझ अहिले त हामीले हेर्ने हो नि लार्जर स्केलमा हामीले कुरा गर्न थालिसक्यौँ क्या, व्यापार चाहिँ पैसा, व्यापारको उद्देश्य भनेको पैसा कमाउनु मात्रै होइन, होइन वी ह्याभ टु बी मोर रेस्पोन्सिबल टुवर्ड्स द सोसाइटी, टुवर्ड्स द नेचर, होइन टुवर्ड्स द अर्थ, किनभने अर्थमा चाहिँ हामी सबैजना कोअपरेट गर्ने हो नि त, मदर अर्थ एउटै छ र यसमा चाहिँ एनिमल्स जति छ, एनिमल एउटा सेक्टर, वाइल्ड लाइफ भनौँ होइन, अनि बायोडाइभर्सिटी भयो, सोसाइटी हो, त्यो त्यो उनीहरूको पनि एकदमै बिग रोल छ क्या, र उनी यो अर्थ उनीहरूको पनि हो। र सिमिलरली हामी जहाँ गएर व्यवसाय गर्छौँ त्यहाँको सोसियल डाइनामिक्स र हाम्रो देशकै पनि सोसियल स्ट्रक्चर, सोसियल डाइनामिक्स पनि एकदमै इम्पोर्टेन्ट हो। सो व्यवसाय चाहिँ हिजोको दिनको पैसा कमाउने, दुई पैसा जोगाउनेबाट अलिकति उठेर चाहिँ रोजगारी म धेरै इम्प्लोइमेन्ट जेनेरेट गर्ने होइन, र धेरै पार्टनरहरू पनि गर्ने, जस्ट लाइक आज पो आज मलाई 1 अरबले पुगिरहेको होला, भोलि मैले एक्सपान्सन गर्दा 2 अरब चाहिएला, मेबी समबडी इन अदर कर्नर अफ द वर्ल्ड मेबी इन्ट्रेस्टेड, उसले पनि त बुझ्ने हुनु पऱ्यो नि होइन र
डेफिनेटली।
र ती सबैको लागि चाहिँ बिजनेसको लागि सिस्टम डेभलपमेन्ट हुनु, पोलिसिस ड्रिभन अर्गनाइजेसन हुनु र हुन्छ नि एउटा क्लियर ट्रान्सपेरेन्ट स्ट्रक्चर हुनु एकदमै जरुरी छ।
यो जुन यी सबै कुराहरू जस्तै सस्टेनेबिलिटीको कुरा पनि उठाउनु भयो हजुरले, अनि प्लस बिजनेसमा अब जुन सिस्टम र पोलिसी बनाउने कुराहरू उठाउनु भयो होइन, यसमा यी सबै कुराहरूलाई समग्र रूपमा कभर गरेर चाहिँ सिस्टम र पोलिसी कसरी डिजाइन गर्न सकिन्छ। अनि अर्को कुरा छ, हामी पनि इभन सिस्टम, हामी पनि सिस्टम डेभलप गर्दैछौँ होइन, अनि सिस्टम डेभलप गर्नु र इम्प्लिमेन्ट गर्नमा फेरि हल्का प्रब्लम छ कि, होइन सिस्टम डेभलप गर्यो राम्रो छ सिस्टम, तर चाहिँ इम्प्लिमेन्ट गर्दाखेरि इनफ रिसोर्सेसहरू भएन होइन, अथवा इम्प्लिमेन्ट गर्दाखेरि जो जसले चाहिँ त्यो काम गर्नुपर्ने उसले बुझेन भने अब त्यो एउटा समस्या क्रिएट हुन्छ कि, भनेपछि एउटा राम्रो सिस्टम चाहिँ एउटा अर्गनाइजेसनले सुइटेबल सिस्टम चाहिँ कसरी डेभलप गर्न सकिन्छ।
सुरुमा त जति पनि हाम्रो स्टेक होल्डर्सहरू हुनुहुन्छ उहाँहरू चाहिँ क्लियर हुनुपर्छ कि, उहाँले व्यवसाय के को लागि गरिरहनु भएको छ, होइन आज दुई पैसा कमाउनुको लागि गरिरहनु भएको छ कि, नाम कमाउनुको लागि गरिरहनु भएको छ कि, या त अब जेनेरेसन टु जेनेरेसन जाओस् भन्नुको लागि गरिरहनु भएको छ, होइन त्यो बुझ्न जरुरी छ। अब हो आजको स्थिति अनुसार मलाई मलाई पैसा मात्रै चाहिएको छ, हिसाब किताब लथालिङ्ग होस्, होइन इम्प्लोइज पनि टिकोस् नटिकोस्, हुन्छ नि म आफै चलाउँछु, म आफै एचआर हुन्छु, म आफै एडमिन हुन्छु, म आफै चाहिँ प्रोक्युरमेन्ट हुन्छु, म आफै सेल्सको हेड हुन्छु भनेर चलाउनुहुन्छ भने पनि द्याट माइट सुट फर भेरी सर्ट इन टाइम र सानो स्केलमा हुन्छ कि। तर तपाईँले यदि त्यसलाई एक्सपान्ड गर्न चाहनुहुन्छ, ठुलो रूपमा व्यवसाय गर्न चाहनुहुन्छ भने चाहिँ पोलिसिज नबनाइकन, एउटा चाहिँ इस्टाब्लिस अर्गनाइजेसन स्ट्रक्चर नबनाइकन, ह्युमन क्यापिटललाई स्ट्रेन्थन नगरिकन चाहिँ सम्भव छैन। र कति मैले मेरो व्यवसायिक जीवनमा पनि कति संस्थाहरूले चाहिँ 50 वर्ष अगाडिदेखिका संस्थाहरूले पनि बिपिआर जुन भन्छौँ नि हामीले बिजनेस प्रोसेस रि इन्जिनियरिङ त्यो गरेर अगाडि बढ्नु भएको छ कि, उहाँहरूले पनि चेन्ज गर्नुभएको छ, कति खर्च लाग्छ, किन हिजोको दिनमा चाहिँ हाम्रो मजदुरहरूको स्थिति हेर्नुहोस् न, मजदुरको नेपाल भारतमा त कस्तो छ स्थिति होइन, त्योबाट त अहिले धेरै माथि उठेको छौँ नि होइन, हामीले त जुन श्रमजीवी कर्मचारीहरू हुन्छ उहाँहरूको सुविधा बढाउनु भनेको त व्यवसायको लागि त खर्च हो नि त, तर हेर्नुहोस् त हामीहरूले तपाईँले व्यवसाय भनेको दुई पैसा जोगाउने हो कि, त व्यवसायको लागि त्यो पैसा र त्यो एउटा श्रमजीवी कर्मचारीको लागि त्यो पैसाको वेटेज हेर्नु न कति फरक छ, र त्यो हिसाबले परिवर्तन गर्न एकदमै जरुरी हुन्छ यदि छैन भने। र सिस्टम अनुसार संस्था चलाउँदा चाहिँ कर्पोरेट गभर्नेन्स राम्रोसँग इस्टाब्लिस हुन्छ कि, बोर्डले के गर्ने, म्यानेजमेन्टले के गर्ने, कुन लेभलको कर्मचारीको कतिको अकाउन्टेबिलिटी हुन्छ होइन, किनभने रिस्क त सेयर गरेर अगाडि बढ्ने हो नि त, मेरो एक्सपर्टिजमा रिले गरेर इन्भेस्टर्सले डिसिजन गर्ने हो, त्यो भएपछि समय लाग्छ, कुनै अर्गनाइजेसनमा चाहिँ अब डेडिकेसन भयो भने छिटै पनि हुन्छ र ती संस्थाहरू ग्रो पनि गरिरहेका हुन्छन्। अब डेडिकेसन भएन र म पुरानै ट्रेडिसनल अप्रोचमै चल्छु भन्यो भने चाहिँ गाह्रो छ। र साँच्चै भन्नुपर्दा अहिलेको समयमा मैले पिएनजीको केस स्टडी हेरेको थिएँ, मैले एकदमै राम्रोसँग त्यसको म उहीँ गएर डिटेल स्टडी गरेँ. जब उनीहरूले एएससी फ्रेमवर्कमा चाहिँ काम गर्ने भनेर दे डिसाइडेड, उनीहरूले बिग एक्सर्साइज गर्नु पऱ्यो कि उनीहरूको सप्लायरहरूलाई कन्भिन्स गर्नु पऱ्यो, लोकल गभर्मेन्टलाई, एनजिओजहरूलाई, कन्ज्युमरहरूलाई, होइन, र उहाँहरूको जति पनि हुन्छ नि त्यहाँको फिमेल स्टेक होल्डर्सहरूलाई, कन्ज्युमरहरूलाई गर्दाखेरि इट वाज भेरी बिग डिसिजन, होइन. लिस्ट वाटर युज गर्ने भन्नु, वेस्टको चाहिँ लिस्ट वेस्ट निस्कोस भन्नु, र सकेसम्म चाहिँ इन्भाइरोमेन्टलाई हार्म नपुर्याइकन, सोसाइटीलाई डिस्टर्ब नगरिकन चाहिँ अगाडि बढ्छु भन्नु भनेको त पिएनजी जस्तो कम्पनीलाई कति बिग वर्क हो नि, होइन, र ग्लोबली नै
कम्युनिकेसन कम्युनिकेट गर्नु, होइन, त्यो भ्यालु चाहिँ एउटा इम्प्लोइमा चाहिँ इन्कल्केट गर्नु चाहिँ आई थिङ्क डिफिकल्ट नै हुन्छ,
भेरी डिफिकल्ट. र इन 5 इयर्स 10 इयर्स डाउन द लाइन चाहिँ त्यसले पोजिटिभ रिजल्ट नै दिँदो रहेछ कि, र दिस इज मोर अबाउट सेटिङ इक्जाम्पल्स पनि, होइन.
अनि आई थिङ्क सिस्टम बनाउनुको अर्को मुख्य फाइदा भनेको जस्तै त्यसले भावी पुस्तामा पनि एउटा फ्रेमवर्क चाहिँ दिने भयो कि, जसको कारण जस्तै कुनै चेन्जेस गर्नु पऱ्यो अथवा अर्गनाइजेसनको लिडरसिप चेन्ज भयो भने पनि त्यसले खासै अर्गनाइजेसनको प्रोसेसमा चाहिँ अथवा अर्गनाइजेसनको वर्कफ्लोमा चाहिँ असर कम गर्ने भयो,
नकारात्मक असर पर्नु भएन, सकारात्मक असर त लिएर नै पऱ्यो नि, होइन, र अनि त्यसपछि व्यवसाय भन्ने कुरा अर्को जेनेरेसनमा जाँदाखेरि पनि उनीहरू पनि अलमल्ल नपरुन्, त्यहाँ पनि एउटा व्यक्तिमा, एउटा व्यक्तिको डरमा या एउटा व्यक्तिको निर्णयमा या एउटा व्यक्तिको ट्यालेन्टमा भर नपरोस् न, त्यो व्यवसाय अटोमेटिक चलोस् न, होइन, र कुनै पनि संस्थामा सिइओ हुनु र नहुनुमा खासै फरक नपरोस्, कुनै पनि सेल्सको हेड रहे पनि नरहे पनि एउटा बिजनेसमा चाहिँ ड्रास्टिक इम्प्याक्ट नपरोस्, त्यसरी चलाऊ न संस्था त.
धेरैजसो अन्टरप्रेनरहरूसँग, बिजनेसम्यानहरूसँग कुरा गर्दाखेरि नै उनीहरूबाट फिल गरेको एउटा आस्पेक्ट के हो भने म नभएसम्म बिजनेस चल्दैन, होइन, अनि त्यो नै एउटा ट्रबल मेकर जस्तो छ कि नेपालको बिजनेस इकोसिस्टममा, होइन. एउटा फाउन्डर भएन भने बिजनेसै नचल्ने. किन नचल्ने भन्दाखेरि अब एउटा सिस्टम नबसालेको कारणले नै त्यो प्रब्लम चाहिँ क्रिएट भएको हुनसक्छ नि त, होइन.
त्यसलाई चाहिँ म अलिकति ह्युमन लाइफसँग नि कनेक्ट गर्न चाहन्छु, होइन. मेरो ठुलो छोरी मात्र थियो हुँदाखेरि आई ह्याड एन एक्सिडेन्ट, होइन, आई ह्याड सम इन्जुरिज, अनि त्यो बेलामा आई वज नट वेल त्यो बेलामा, अनि आई वज नियर टु डेथ नै भनौँ है, अनि आई रियलाइज कि मेरो भ्यालु के हो त, होइन, हु एम आई भन्ने कुरा चाहिँ त्यतिखेर मलाई क्लिक गर्दा मैले के रियलाइज गरेँ भने आई एम रिप्लेसेबल टु माई बेबी अन्ली, त्यो पनि फर सर्टेन टाइम, होइन र. The similarly, nothing is irreplaceable. No one is irreplaceable. साँच्ची भन्दा, होइन, र यदि कसैले कुनै मैले नै पनि भोलि मेरो व्यवसाय ममा मात्र निर्भर भएर चलायो भने त्यो म सँगसँगै मरेर जाने हो कि. त्यसै गरेर जो पनि व्यवसाय गर्नुहुन्छ, उद्योगीहरू हुनुहुन्छ, व्यवसायीहरू हुनुहुन्छ, उहाँहरूले पनि के सोच्नुहुन्छ नि, यदि उहाँले चाहिँ त्यो व्यवसाय चाहिँ जेनेरेसन टु जेनेरेसन जाओस्, त्यसले चाहिँ धेरैजनालाई इम्प्लोइमेन्ट दियोस्, धेरै सेयर होल्डरहरूलाई, धेरै चाहिँ धनी जसलाई हाम्रा कर्मचारीहरू होलान् होलान् उनीहरूलाई पनि हामीले सेयर दिन सकौँ, उनीहरू पनि सेयर मालिक हुन् मेरो कम्पनीको, होइन, र जेनेरेसन टु जेनेरेसन जाँदा चाहिँ मेरो चाहिँ ग्लोबल लेभलको कम्पनी होस्, है, हरेक ठाउँमा चाहिँ हरेक देशमा चाहिँ मेरा सामानहरू बिकोस् भनेर हामीले चाहन्छौँ भने आफूमा मात्र केन्द्रित भएर या एउटा व्यक्तिमा मात्र केन्द्रित भएर हामीले साँगुरो सोचाइ राखेर चाहिँ व्यवसाय गरेर सकिँदैन, अगाडि बढ्नै सकिन्न.
हजुरले अघि एसओपीको कुरा पनि उठाउनुभयो, स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर, होइन, एसओपी भनेको के हो र स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर अथवा एसओपीलाई कसरी बिल्ड गर्न सकिन्छ, यसको पनि एउटा स्टेप वाइज भनिदिनु न.
यो चाहिँ अब अर्गनाइजेसन टु अर्गनाइजेसन नै डिफ्रेन्ट निड हुन्छ, होइन. अब सामान्य एउटा म्यानुफ्याक्चरिङ अर्गनाइजेसनकै एउटा इक्जाम्पल लियौँ भने सुरुमा एउटा मैदा आउला या जे सामान आउला, होइन, त्यो सामान लिएर आएको ट्रक गेटबाट छिरेदेखि, होइन, छिर्दाखेरि के हुनुपर्छ, त्यो ट्रक समेत वेट लिँदा त अटोमेटिक वेइङ हुनु पऱ्यो नि, त्यहाँ वेइङ भएर सामान राख्ने बित्तिकै पर्चे उता स्टकमा इन्ट्री होस्, त्यहाँबाट निक्ल्ने बित्तिकै अटोमेटेड होस् क्या, र कसले के गर्ने भन्ने कुरा क्लियर होस्, कति सामान आयो, कतिको मेरो चाहिँ नि प्रडक्सन भयो, कति मार्केटमा गयो, कति पैसा आउनु बाँकी छ, होइन, कति चाहिँ ब्याङ्कबाट पैसा आइसक्यो कस्टमरहरूको, त्यो एउटा पाटो भयो. त्यो सँगसँगै चाहिँ मेरो ब्याङ्कसँगको रिलेसन कस्तो, इन्सुरेन्सहरू के भइरहेछ, होइन, तीहरू पनि एउटा फ्लो चार्टमा चलोस् कि, जसले पनि एउटा सामान्य हुन्छ नि ग्रेजुएटले पनि अगाडि गएर बढेपछि ओहो यो पछि हो यो पछि हो यो पछि यो गर्नुपर्ने रहेछ यो पछि यो फर्म भर्नुपर्ने रहेछ यो पछि यो फर्म भर्नुपर्ने रहेछ ममा चाहिँ कुनै डिफेक्टिभ मटेरियल सामान फिर्ता आयो भने यसलाई मैले कहाँ पुऱ्याउनु पर्ने रहेछ कसले बनाउँदो रहेछ कति दिनको चाहिँ मैले रेस्पोन्स गर्नुपर्ने रहेछ कस्टमरलाई सो दिस इज लिङ्किङ एभ्री स्टेक होल्डर्स के सप्लायर होला होइन हामीहरूको चाहिँ कस्टमरहरू भए इम्प्लोइज भए सबैको काम छ जति पनि एक्टिभिटिजहरू हुन्छ नि साना साना एक्टिभिटिज पेरोल जेनेरेट गर्ने एक्टिभिटिज देखि लिएर भनौँ बिहान एउटा मजदुर आउँछ उसले एटेन्डेन्स गर्ने काम होला ऊ निस्किने काम होला उसले कति काम गर्यो भन्ने होला उसको पेरोल जेनेरेट हुने भयो उसलाई दिने बेनिफिटहरू भयो ती सबै जसलाई मेस म्यानेजमेन्टको होला होइन ती सबै जेनरल एडमिनिस्ट्रेसन बिजनेस प्रोसेस प्रडक्सन सेल्स मार्केटिङ होइन ब्याङ्किङ इन्सुरेन्स यी सबै कुराहरूको लागि चाहिँ पिस बाई पिस पोलिसिजहरू बनाएर इन्डिभिजुअल एसओपिजहरू बनाइन्छ होइन र तिनीहरू सबैलाई इन्टिग्रेट गरेर चाहिँ हामीहरूले सेट अफ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर्स फर द बिजनेस बनाइन्छ अब ट्रेडिङको लागि त्यो सेपरेट हुन्छ अनि म्यानुफ्याक्चरिङको लागि सेपरेट हुन्छ ब्याङ्किङको लागि सेपरेट हुन्छ अब ब्याङ्क इन्सुरेन्सहरू जस्तो लार्जर कस्टमर बेसमा काम गर्नेहरूको लागि त झनै जटिल हुन्छ त्यहाँ त अकाउन्टेबिलिटी त हरेक एकले लिनु पऱ्यो नि ब्याङ्कको त टेलरदेखि लिएर होइन सिइओदेखि लिएर बोर्ड समेत सबैले लिनुपर्छ जिम्मेवारी त्यो हिसाबले चाहिँ किनभने जनताको डिपोजिटमा पब्लिकको डिपोजिट लिएर बिजनेस गरेको छ भने त हामीले त हर एक रुपियाँको लागि जवाफदेही हुनु सक्नु पऱ्यो नि ती सबैको लागि चाहिँ स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजरहरू भनेको चाहिँ गाइडलाइन्स हुन् गाइडलाइन डकुमेन्ट्सहरू हुन् जसले चाहिँ के काम कसरी गरिन्छ कसले गर्छ कसको जिम्मेवारी कति कसले कुन निर्णय लिन्छ कसले कति जोखिम लिन्छ ती कुराहरूलाई समेट्ने कागजपत्र हुन् र त्यसैको बेसमा चाहिँ बिजनेस प्रोसेस फ्लो हुन्छ कि
ओके भनेपछि अब एउटा प्रोसेसको एउटा फ्लो र इन्डिभिजुअल व्यक्तिलाई चाहिँ हामीले इन्डिभिजुअल व्यक्तिको एसओपीहरू बनाउन सकिन्छ होइन अनि त्यसरी चाहिँ एसओपी क्रिएट गर्न सकिन्छ अनि अर्को आस्पेक्टमा जस्तै एसओपी बिग बिजनेसहरूको लागि त मेबी दे अब हायर इम्प्लोइज रिसोर्सेसहरू पनि उनीहरूसँग हुन्छ इम्प्लिमेन्ट गर्न पनि सक्छन् तर वाट एबाउट स्टार्टअप कम्पनी जोसँग चाहिँ रिसोर्सेस नै कम हुन्छ होइन अब यो सन्दर्भमा उनीहरूको लागि पनि त एसओपी इम्पोर्टेन्ट रहेको छ होइन अनि यस्तै स्टार्टअप कम्पनीजहरूलाई एसओपी बनाउँदाखेरि हुन्छ नि अब इम्प्लोइबाट के आउँछ भनेपछि वी डोन्ट ह्याभ इनफ इम्प्लोइ जसले चाहिँ यो हजुरले बनाएको प्रोसेसलाई चाहिँ कन्डक्ट गर्न सकोस् त एउटै व्यक्तिमा टु मच अफ द वर्कलोड हुन्छ भन्ने तरिका हुन्छ भनेपछि त्यो कुरालाई चाहिँ कसरी सल्भ गर्न सकिन्छ त्यो प्रब्लमलाई
त्यस्ता संस्थाहरूको लागि चाहिँ हामीहरूले दुईवटा तरिका अप्नाउन सकिन्छ एउटा चाहिँ अटोमेटेड भयो इआरपी होइन इआरपीबाट गर्नु भने मोस्टली तपाईँको सिस्टमले नै गरिहाल्छ फाइनेन्सियल रिपोर्टिङदेखि लिएर एभ्रिडे ड्यासबोर्डमा तपाईँको पर्फर्मेन्स देखिनेदेखि लिएर एभ्रिथिङ होइन त्यसमा एजिङ गर्ने अनि ट्र्याक गर्ने अटोमेटेड इमेलहरू पठाउने सबै गर्छ नि त इआरपिजले त गर्छ त्यो गर्न सकिन्छ अदरवाइज चाहिँ लुकिङ इन्टु योर नेचर यदि एकजना व्यक्तिमै डिपेन्ड भएको या सानो एकदम स्लिम टिममा काम गरिरहनु भएको छ भने उहाँहरूले चाहिँ पोलिसी सबै बनाउने काम कसले के गरिरहेछ सबै हुनुपर्छ तर कम्प्लेक्स नबनाइकन चेकलिस्टको बेसिसमा गर्ने र बरु एउटै फर्ममा सबै इन्कर्पोरेट होस् कि त्यसरी पनि भन्न सकिन्छ किनभने मेन अब्जेक्टिभ भनेको त सही काम गरियोस् सही तरिकाले गरियोस् र जो गर्न दक्षता छ उसैले गरोस् होइन र रिस्क डिभिजन पनि हो नि त र त्यो सिम्पल एसओपिजहरू इन्टिग्रेट गरेर इआरपिजहरू पनि बनाउन सकिन्छ
ओके इआरपी इम्प्लिमेन्टेसनकै कुराहरूमा इआरपी इम्प्लिमेन्टेसनको कुराहरूमा जस्तै इआरपी सबभन्दा अन्टरप्रेनर अथवा सिओ सिएफओको कन्सर्न के हुन्छ भनेपछि मेरो अर्गनाइजेसनको लागि इआरपी इम्पोर्टेन्ट छ कि छैन अथवा मेरो अर्गनाइजेसनको लागि इआरपी लागु गर्नुपर्छ कि पर्दैन भन्ने कुरा चाहिँ उनीहरूको लागि एउटा मेन कन्फ्युजन अथवा कन्सर्नको विषय भनेपछि अब यो कुरा चाहिँ अब यो डिसिजन चाहिँ अब हामीले कसरी लिन सकिन्छ
सुरुमा त अब इन्भेस्टरको नै हुन्छ नि उहाँको भिजनको कुरा आउँछ होइन कि उहाँले कस्तो संस्था बनाउन चाहिरहनु भएको छ कुन लेभलको ग्रोथ गर्न चाहिरहनु भएको छ होइन त्यो हो नि त र उहाँलाई चाहिँ आफू नहुँदा पनि मेरो संस्थामा चाहिँ काम अगाडि बढिरहोस् मैले इमेल पठाउन छुटाएँ भने पनि मेरो सिस्टमले पठाओस् मैले एनालाइसिस गरिरहन नपरोस् होइन ड्यासबोर्ड बनाउनलाई चाहिँ अर्को एकजना इम्प्लोइको टाउकोमा उसमा डिपेन्ड हुन नपरोस् भन्ने सोच्नुहुन्छ भने चाहिँ अहिले त स्लिम एकदमै सानो साइजको पनि इआरपिजहरू छ नि त र तीहरूबाटै राख्दा पनि आई थिङ्क इन्टरप्राइज रिसोर्स प्लानिङ होइन हामीले गर्छौँ यो यो हामीहरूले चाहिँ सफ्टवेयरहरू स्मल सफ्टवेयरहरूबाट पनि स्टार्ट गर्न सकिन्छ भेरी मच रिक्वायर्ड र म्यानुअलमा डिपेन्ड गर्दा चाहिँ धेरै मेहनतको काम हुन्छ त्यही हिसाबले पनि आई अलवेज प्रिफर हुन्छ नि इआरपिजहरू
ओके भनेपछि अब सानो इआरपीबाट हामीले स्टार्ट गर्न सक्यौँ बिजनेस गर्नको लागि
द्याट क्यान बी यो डिजिटल प्लेटफर्म होइन टु हेल्प यु इन एभ्री एक्टिभिटिज के
ओके र जस्तै बिजनेस गर्दाखेरि म मेरो बिजनेस एउटा हेल्दी ट्राजेक्टरीमा छ कि छैन भन्ने कुरा आइडेन्टिफाई गर्नुको लागि के फाइनेन्सियल इन्डिकेटरहरू के हुन् जस्तो लाग्छ हजुरको विचारमा
के फाइनेन्सियल इन्डिकेटर्सहरू त अब खास त लिमिटेडै हुन्छ खास आफ्नो हुन्छ नि आफ्नो वर्किङ क्यापिटल पोजिसन भयो ब्यालेन्स सिट साइज भयो होइन क्रेडिटरको पोजिसन हुन्छ आफ्नो डेटर रिसिभेबल्सहरूको एजिङहरू भयो यी साना साना कुराहरू नै हुन् कि र सबैभन्दा ठुलो कुरा चाहिँ मलाई कस्तो लाग्छ नि अनुशासन नै हो जुन फाइनेन्सियल डिसिप्लिन छ नि द्याट इज भेरी इम्पोर्टेन्ट फर द स्मल एन्टरप्रेनर्सहरूको लागि किनभने मैले कम्पनीको पैसा कम्पनीमै चलाउन सक्नुपर्छ कि होइन अनि मैले चाहिँ एकदमै धेरै एम्बिसियस भएर सबैतिर लगानी गर्दा पनि आफू पनि कम्पनीतिर जवाफदेही हुनुपर्छ बिकज द कम्पनी इज योर बिजनेस इज द सेपरेट इन्टिटी नि त्यो हिसाबले र के इन्डिकेटर्सहरू चाहिँ फाइनेन्सियल टर्म्समै हेर्नुपर्दा म त त्यही नै भन्छु डेटर्स भयो क्रेडिटर्स भयो वर्किङ क्यापिटलको पोजिसन भयो होइन ट्रेड रिसिभेबल्सहरू हुन्छ तिनीहरू नै हुन्
एज अ चार्टर्ड एकाउन्टेन्ट हजुरको जति पनि फाइनेन्सियल फ्रिलान्सिङको रोलमा होस् अथवा एज अ सिएफओको रोलमा होस् होइन एज अ सिए हजुरको त्यो ब्याकग्राउन्डले हजुरको रोललाई चाहिँ कसरी सेभ गरेको छ क्यान यु टेल टेल अस अबाउट इट
म चार्टर अकाउन्टेन्ट भएर यो भनिरहेको होइन होइन तर म के भन्छु भने चार्टर अकाउन्टेन्सीको एजुकेसन भनेको एकदमै डिटेल र डिप एजुकेसन हो कि र यसमा पास रेट पनि कम हुने भएको भएर निकै कठिन परीक्षा प्रणालीबाट आउनुभएको भएर धेरै मेहनती पनि हुनुहुन्छ र हो के सुधारका पक्षहरू छन् होइन किनभने पाँच वर्षको पढाइमा सबै कुरा त सबै ठाउँमा कभर हुँदैन नि त्यो हिसाबले हो तर म एज अ हुन्छ नि इन्टर्नल अडिटर हुँला एज कम्प्लायन्स पर्सन हुँला एज सिएफओ हुँला अर एज अ बिजनेस कन्सल्टेन्ट हुँला या म आफै व्यापार गर्ने व्यापारी हुँला होइन ती सबै रोलहरूमा चाहिँ मलाई रिस्क एसेसमेन्टको लागि चाहिँ मेरो ब्याकबोन भनेको मेरो सिए डिग्री नै हो क्या किनभने मैले त्यहाँ यति कर्पोरेट लजहरू पढेँ यति चाहिँ मलाई थाहा भयो कि लको चाहिँ हुन्छ नि इम्प्लिकेसनहरू र रिस्क यति धेरै भयो कर्पोरेट लजहरू यति पढियो डाइरेक्ट ट्याक्स लजहरू पढियो अनि हामीले चाहिँ रिस्क एसेसमेन्टको लागि जति पनि हामीले अडिटहरू गर्छौँ नि स्पेसल चेकहरू गर्छौँ ती सबै एक्सपिरियन्सले चाहिँ मलाई कन्फिडेन्ट बनाए स्ट्रङ्गर बनाए जस्तो लाग्छ
हामीले वुमेन रिप्रेजेन्टेसनको सेक्टरमा धेरै जस्तो सेक्टरमा एकदम लो वुमेन रिप्रेजेन्टेसन भएको पाउँछौँ होइन अब यो सन्दर्भमा वाइ डु यु थिङ्क वुमेन आर लेस रिप्रेजेन्टेटिभ इन मेनी टप लिडरसिप पोजिसन हजुरको विचारमा के लाग्छ
नेपाल इज भेरी नोटोरियस के इन टर्म्स अफ जेन्डर डिस्क्रिमिनेसन है हाम्रो साउथ एसियामै छ डेफिनेटली हुन त वर्ल्ड वाइड नै छ तर नेपालमा चाहिँ जेन्डर डिस्क्रिमिनेसन यति डिपली रुटेड छ नि त्यो हर बिहान सुरु हुन्छ कि घरमा घरबाट सुरु हुन्छ समाजमा सुरु हुन्छ अर्गनाइजेसनमा पनि सुरु हुन्छ होइन र सुरुमा त कस्तो भने मैले एउटा आर्टिकल लेखेको थिएँ म त्यसमा अझ डिटेल अझै वर्कआउट गर्न खोज्दैछु कि वाइ वुमन फेल भनेर के होइन किन नारी चाहिँ असफल हुन्छन् किन नारी चाहिँ सफल हुन सक्दिनन् भन्दा चाहिँ फाउन्डेसन कुरा के रहेछ भने छोरी कसैले जन्माउनै नचाहने होइन जन्मिहाले पनि पढाउन नचाहने पढाइहाले पनि सरकारी स्कुल पढाउने होइन छोरा छ भने छोरालाई हायर क्वालिटी एजुकेसन हुन्छ नि छोरीलाई नदिने उसको खानपान लगाइ खुवाइ शिक्षा दीक्षामा नै हामीले यति कम्प्रोमाइज गर्छौँ कि ऊ एकदम कमजोर व्यक्तित्वको रूपमा नागरिकको रूपमा उसले नागरिकता लिँदाखेरि ऊ पुरुष बराबरको बनाइएको हुँदैन तर पनि फेरि अचम्मको कुरा के छ भने तपाईँ हामी स्कुलमा जाम होइन टप 10 हेर्दाखेरि 80% चाहिँ गर्ल्स नै हुन्छन् कि गर्ल्स स्टुडेन्ट नै हुन्छन् उनीहरूको डेडिकेसन र उनीहरूको त्यो सिन्सियरिटी यति हाई छ नि पढाइमा पक्कै उनीहरू एकदमै राम्रो हुन्छन् तर हायर एजुकेसनमा जाँदा चाहिँ उनीहरूलाई चाहिँ अलिकति टेक्निकल एजुकेसनहरूमा अलिकति इन्भेस्टमेन्ट लाग्ने एजुकेसनहरूमा चाहिँ कम पढाइएको छ र इन्ट्री गर्न पनि हामीले चाहिँ डिस्करेजै गर्छौँ कि किनभने अझ हामीहरूको भनौँ न क्षेत्रीहरूको बढी बाहुल्यता सबैभन्दा लार्जेस्ट पपुलेसन क्षेत्रीहरूको भयो होइन क्षेत्री बाहुन कम्युनिटीमा त प्लस टू सकेदेखि बिएको यति प्रेसर दिइन्छ नि त्यो छोरीलाई कि उसलाई करियरतिर फोकस हुनै दिँदैन. सबैमा छ है, होइन अझ यो कम हुन्छ नि आर्ट एन्ड कम्युनिटीमा धेरै छ कि. अनि त्यो भयो, त्यो पनि छिचो लिएर उनी गइन्, उनी गइन् डक्टर पढिन्, इन्जिनियरिङ पढिन्, गाह्रो छ. चार्टर अकाउन्टेन्सी पढिन्, होइन गाह्रो छ. एउटा चार्टर अकाउन्टेन्सको सिलेबस म एउटा छोरीको लागि सजिलो र छोराको लागि गाह्रो त हुँदैन पक्कै पनि. एक्जामिनेसन सिस्टम या यसमा त तपाईँलाई पनि थाहा छँदैछ कि हामीहरूको त रोल नम्बर पनि हुन्छ नि इन्क्रिप्ट गरेर पेपर चेक हुन्छ होइन. त्यो हिसाबले गर्दाखेरि अनि एउटा फिमेल चार्टर अकाउन्टेन्ट र मेल चार्टर अकाउन्टेन्टमा त स्किल सेटमा त केही पनि कमजोरी हुँदैन नि. सिमिलरली एउटा मेल डक्टर, फिमेल डक्टर, मेल इन्जिनियर, फिमेल इन्जिनियर होइन. तर हामीले यसो माथि उठेर ओभरभ्यू हेर्ने हो भने चाहिँ नेपालका कति संस्थाहरूको बोर्डमा चाहिँ फिमेल रिप्रेजेन्टेसन छ त? छैन नि होइन. इन्ट्री लेभलको जबमा कति छ त? छैन नि. इन्फ्रास्ट्रक्चर सेक्टरमा हेर्नु 90% इन्जिनियर्स आर म्यान है. अनि त्यसपछि चार्टर अकाउन्टेन्सीको हेर्नु 27 वर्ष भयो आइकेन खोलेको, काउन्सिलमा एकजना पनि फिमेल रिप्रेजेन्टेसन छैन. अनि त्यो के अरे पुरुष नै पुरुष भएको एउटा बोर्डले एउटा नारीको हुन्छ नि एउटा छात्रा भनौँ नि एउटा फिमेल स्टुडेन्टदेखि लिएर फिमेल प्रोफेसन समूहको उसको इम्पोर्टेन्स नै देखिँदैन क्या. अनि यो देशमा यस्तो छ 51% चाहिँ फिमेल भएको देशमा, तर फाइनेन्सियली इन्डिपेन्डेन्ट फिमेल हेर्नु भने धेरै कम छ होला र देखिने भिजिबल रोलमा त एकदमै कम छ होइन. र अझै पनि कस्तो छ भने केही छिचो लिएर गएका छन् जो सफल छन् होइन. सफलतामा पुग्नु भएकोहरूले त उहाँले त प्रुफ गर्नुभएको छ नि त, मेरो जेन्डरले त मलाई रोकेन भनेर होइन. हाम्रो सुशीला कार्कीजीलाई हेर्न सक्छौँ, हामीले चाहिँ महिला राष्ट्रपतिलाई हेर्न सक्छौँ, या अरू पनि विभिन्न हुनुहुन्छ जुन चाहिँ हिजो आज पनि 80 वर्षको उमेरमा पनि म त्यो जमानाको इन्जिनियर हो है, म त्यहाँ गएर पढेको है भन्ने पनि हुनुहुन्छ नि. त्यो भनेको धेरै थोरै पपुलेसन हो कि. र आजको दिनमा पनि शिक्षामै हामीले चाहिँ एउटा नागरिक बनाउँदा नै शिक्षामा यति डिस्क्रिमिनेट गरेको छौँ, त्यो हिसाबले नै 50% फिमेलहरू त छानेर जान्छन् होइन. त्यसपछि म्यारिज, अर्ली म्यारिज इज वान अफ द भेरी बिग प्रब्लम. इनफ्याक्ट चाइल्ड म्यारिज इज भेरी अझै पनि छ क्या नेपालमा, चाइल्ड म्यारिज नै छ. चाइल्ड म्यारिजले गर्दा पनि धेरै छोरीहरूको चाहिँ करियर त्यहीँ रोकिन्छ. र त्यसपछि प्रोफेसनल ओल्डमा आउँदाखेरि पनि फ्रेसर छौन्जेल चाहिँ कुनै पनि एउटा फिमेल प्रोफेसनललाई या इम्प्लोइजलाई चाहिँ इक्वल फुटिङमा राखिन्छ भने त्यसपछि उसलाई चाहिँ एज ए कम्पिटिटर हेर्न थाल्ने, उसलाई लिडरको रूपमा नदेखिने, उसका भोइसहरू नसुनिने होइन, उसलाई चाहिँ स्पेस नदिने, त्यो एकदमै छ, एकदमै छ. तपाईँ कुनै रिकमेन्डेसन लिएर जानुहोस् होइन, कुनै मन्त्रालयमा जानुहोस्, कुनै बोर्डमा जानुहोस्, त्यही कुरा कुनै पुरुषले प्रेजेन्ट गर्दा जति वेटेज दिइन्छ त्यति नै कुरा एउटा नारीले गर्दा दिइँदैन कि. त्यही कुराहरूले गर्दा खास हो नि, त्यो त ह्यारेसमेन्ट हो नि होइन. र अनि हाम्रो चाहिँ छोरीहरूलाई यसरी हुर्काइन्छ कि तिमी झुक्न सक्नुपर्छ, तिमी सहन सक्नुपर्छ, सहनशील हुनुपर्छ, तिमीले चाहिँ हुन्छ नि ठुला आवाज गर्नुहुन्न, तिमीले चाहिँ लड्नुहुन्न. ती कुराहरूले गर्दाखेरि पनि ग्रोथ चाहिँ धेरै धेरैको रोकिएको छ. र मदरहुडले गर्दा पनि मदरहुडको जिम्मेवारी चाहिँ एउटा मातृत्वको जिम्मेवारी एउटा बायोलोजिकली पनि हो, आमाले नै दुध खुवाउनु पर्ने भएको हिसाबले पनि हो. र नेपालमा त्यो संरचना छैन कि एउटा बच्चाको नेपालको सरकारको एउटा पोलिसीले भन्छ 6 महिनासँग बच्चालाई आमाको दुध मात्र खुवाउनु, पानी पनि खुवाउनु पर्दैन होइन, केही खुवाउनु पर्दैन. फेरि नेपाल हाम्रो अर्को चाहिँ लेबर लले के भन्छ भने 98 डेज पछि चाहिँ मदर ह्याज टु गेट ब्याक टु वर्क
98 डेज
पछि होइन. भनेपछि त अझ पहिला त 60 डेज थियो, वेन आई हेज माई मेरो पहिलो छोरी हुँदाखेरि इट वाज 60 डेज आई वाज इन ब्याङ्क है. अनि त्यसपछि भनेपछि त त्यो 2 महिनापछि त त्यो बच्चाको बाल अधिकार हनन गरिरहेछ नि एकातिर, अर्कोतिर तपाईँको पोस्टमार्टममा भएको मदरलाई फोर्सफुल्ली युआर ड्र्यागिङ हर टु अफिस होइन. र त्यसमा पनि ड्र्याग गर्दा वर्क फ्रम होम हुनसक्छ होला या केही हामीले अरेन्जमेन्ट त गर्न सक्छौँ नि राज्य संरचनाबाटै, त्यो छैन. र कर्पोरेट हाउसहरू पनि सेन्सिटिभ हुनुपर्ने हो, त्यो पनि छैन. र फर्केर आइसकेपछि मैले यस्तो क्रुअल्टी देखेको छु नि, अझ स्पेसियली जो अफिसियल लेभलसम्म हुनुभएकोहरूको लागि भन्दा पनि जो म्यानेजर लेभलमा हुनुहुन्छ या जो चाहिँ एकाडेमिकली एकदम स्ट्रङ हुनुहुन्छ, स्ट्रङ वुमनहरूको लागि त झन् डिफिकल्ट हुने कि. त्यही हो यसको भल्नरेबल टाइम, यही बेला मलाई अट्याक गर्ने हो बिकज सी क्यान नट स्टे हुन्छ आफ्टर 5 PM लेट्स स्केड्युल मिटिङ आफ्टर 5 PM हुन्छ नि, किन 5 बजीपछि उसलाई बच्चा हतार हुन्छ, उसको बच्चा बिरामी छ 2 हप्ता आउन सक्दैन, लेट्स हेभ क्रिटिकल मिटिङ इन दिस पिरियड, किनभने उसलाई सानो देखाउनुको लागि क्या. अनि कस्तो मानसिकता भयो भने नि पुरुषले पुरुषसँग प्रतिस्पर्धा गर्न हुने, हार्न पनि हुने, पुरुषले महिलासँग प्रतिस्पर्धा गर्दै उसलाई हिंताबोध हुने, र उसले महिलाको कुरा सुन्नु या एउटा नारीसँग हार्नु पऱ्यो भने उसलाई चाहिँ एकदम ठुलो इगो प्रब्लम हुने कि र त्यो कुरा चाहिँ मैले मिड लेभलमा मात्र भन्दिनँ सिनियर लेभलसम्म नै छ. त्यो हिसाबले गर्दा पनि एकदमै हार्डली 1% होला फिमेल प्रोफेसनल चाहिँ एक्सेल गर्ने करियरमा, भेरी भेरी फ्यु.
कर्पोरेट कल्चर र यो जुन कर्पोरेट जुन इन्भाइरोमेन्ट छ होइन, जस जुन जुनले चाहिँ अब फिमेलहरूलाई प्रमोट गर्न त्यति सकेको छैन होइन, अब त्यसलाई कस्तो खालको कर्पोरेट कल्चर, कस्तो खालको कर्पोरेट इन्भाइरोमेन्ट, कस्तो खालको कर्पोरेट स्ट्रक्चर चाहिँ हामीले डेभलप गऱ्यौँ भने चाहिँ जुन यो ब्रिज छ होइन, यो जुन ग्याप छ त्यसलाई चाहिँ ब्रिज गर्न सकिन्छ.
सुरुमा चाहिँ हाम्रो मानसिकता नै परिवर्तन गर्नुपर्छ. स्त्री दोषी छ के समाज, घरमा केही बिग्रियो भने नै पनि होइन, हरेक कुरामा स्त्री दोषी छ समाज. स्त्रीलाई लाञ्छना लगाउन सजिलो छ, होच्याउन सजिलो छ, सानो देखाउन सजिलो छ, उसको क्यारेक्टर असेसमेन्ट गर्न एकदमै सजिलो छ, उसलाई हुन्छ नि उसको चरित्रमाथि प्रश्न उठाउन एकदमै छ, उसले लगाएको कपडाले उसको चरित्र भन्छ, उसले पिएको चुरोटले भन्छ होइन. यी सबै कुराहरूले गर्दा चाहिँ बेसिक कुरा त घरबाट समाजबाट हामी त्यही मानसिकता बोकेर कर्पोरेटमा आउने हुने होइन, कर्पोरेट सेक्टरमा आउने हो नि. त त्यो मानसिकताले गर्दाखेरि पनि एउटा ठुलो रोल छ जस्तो लाग्छ. फर्स्टमा चाहिँ म भन्छु जेनरल माइन्डसेटै हो, त्यो परिवर्तन गर्नुपर्छ होइन. फिमेललाई चाहिँ अब्जेक्टको रूपमा होइन कि ह्युमनको रूपमा लिउँ, किनभने अब्जेक्टिफाई गर्ने चाहिँ इट स्टार्ट फ्रम होम है, अनि सोसाइटीमा पनि त्यही हो अनि कर्पोरेटमा पनि त्यही हो. र सेकेन्ड भनेको चाहिँ कर्पोरेट सेक्टर पनि हेज टु बी मोर सेन्सिबल के, बुझ्नुभयो भने उनीहरूले आफ्नो इम्प्लोइजको त्यो सर्टेन पिरियड, भेरी सर्टेन टाइम हो, सर्ट टाइम हो नि. यदि कुनै कर्मचारी तपाईँकोमा 30 वर्ष बस्छ भने त्यो प्रोफेसनल वुमन त उसको त्यो बच्चा हुर्काउने टाइम भनेको कति होला, म्याक्सिमम 5 इयर्स. 30 वर्ष र 5 वर्षमा तपाईँले कम्पेयर गर्नुहुन्न, तपाईँले चाहिँ आजै लदाउनुपर्छ, आजै उसलाई चाहिँ 10 घन्टा खटाउनुपर्छ भने होइन नि. र एभ्रिडे तपाईँको 8 घन्टाभन्दा बढी काम हुन्छ भने यु हेभ टु एड म्यान पावर, यु हेभ टु चेन्ज यर बिजनेस प्र्याक्टिस होइन. र त्यो सबैको लागि चाहिँ अब हामीहरू सबैजना चाहिँ बेनिफिट सेन्ट्रिकै भएको, प्रफिट ओरिएन्टेडै भएको हिसाबले चाहिँ कर्पोरेट हाउसहरू पनि त्यसमा चाहिँ राज्य स्तरबाट नै पहल हुनुपर्छ क्या. कसो भने अब हामीले अमेरिका हेर्छौँ, संयुक्त राज्य अमेरिकामा हेर्ने हो भने त्यसमा चाहिँ एउटा बुवाले 5 महिनाको छुट्टी पाउँछ, 2 मन्थ्स टु केयर द वाइफ होइन, जो चाहिँ यङ फ्रेस मदर, 3 मन्थ्स टु टेक केयर अफ द बेबी. द सेम वे एउटा आमाले पनि त्यही पाउँछ, 2 महिना टु हिल, 3 मन्थ्स टु टेक केयर अफ द बेबी. त्यसपछि पनि के हुन्छ, त्यो 10 मन्थ्स त बेबी त बुवामाकै हातमा भयो नि होइन. अब हामीहरूको यहाँ प्याटर्निटी लिभ आएको कति भयो, भर्खरै भयो नि, भर्खर भयो 2 हप्ताको छुट्टी छैन एउटा बुवालाई, विच इज अल्सो भेरी गुड इनिसिएटिभ बट भेरी फ्रेस. अनि अझ बाहिरतिर हेर्ने हो भने, युरोपतिर बाहिरतिर हेर्ने हो भने बच्चाको लागि, बच्चाको आमाको लागि चाहिँ वर्क फ्रम होमको कन्सेप्टहरू छ है, अनि सबैटिकल लिभहरूको कन्सेप्ट छ. ती कुराहरूलाई चाहिँ हामीले लेबर लको थ्रुबाट नै अगाडि लिएर आउनुपर्छ होला, किनभने एउटा आमा स्वस्थ हुनु भनेको त्यो बच्चा स्वस्थ हुनु हो कि. अनि 40% पपुलेसन चाहिँ हाम्रो चिल्ड्रेन छ हाम्रो देशमा, त्यो जेनेरेसनलाई अशक्त बनाएर, त्यो बच्चा त्यो जेनेरेसनलाई चाहिँ विक बनाएर, उसकोलाई चाहिँ त्यो आमाले खाने उसको बेसिक फुडबाट डिप्राइभ गरेर, वाट दिस नेसन इज गोइङ टु ह्याभ के एचिभ हुन्छ र कसैलाई पनि हुँदैन नि. र एउटा बिजनेस मैले यदि व्यापार गर्छु भने म व्यापारीको हिसाबले पनि सोच्नुपर्छ कि मैले मेरो महिला कर्मचारीलाई त्यो टाइममा मैले उसलाई टर्न गर्ने, प्रेसराइज गर्ने, या उसको चाहिँ प्रब्लमहरूलाई बुझिनँ भने आई डोन्ट डिजर्भ टु ह्याभ हर के, किनभने म ह्युमेनिटीबाट माथि उठ्न सकिरहेको छैन, मैले उसलाई उसको कठिन समयमा गर्न सक्दिनँ, उबाट मैले लोयल्टी किन एक्सपेक्ट गर्ने, सिन्सियरिटी किन एक्सपेक्ट गर्ने, उसलाई मैले 10-5 भन्दा बढी बसोस्, मेरो लागि शनिबार पनि ल्यापटप खोलेर केही काम गर्दैछ भनेर किन आश गर्ने, मैले लोयल्टी एक्सपेक्ट गर्छु भने त म पनि त लोयल हुनु पऱ्यो नि होइन र, मैले पनि म पनि कन्सर्न हुनु पऱ्यो. म यदि उसले उसको परिवार जत्तिकै मेरो संस्थालाई माया गर्न गरोस् भन्ने चाहन्छु भने मैले पनि मेरो संस्था जत्तिकै मेरा कर्मचारीहरूको परिवारकोतिर पनि संवेदनशील हुन जरुरी छ.
यो कुरामा जस्तै हजुरले 3-4 वटा कुरा उठाउनु भयो, एउटा जेन्डर बायसनेस जुन छ होइन, जुन घरदेखि नै स्टार्ट हुन्छ, घरदेखि कलेज हुँदै स्कुल सिस्टम हुँदै प्लस कर्पोरेट लाइफमा पनि विद्यमान छ र यसलाई हटाउनु एकदमै जरुरी छ. अनि अर्को भनेको कर्पोरेट कल्चर पनि एउटा सेन्सिटिभ अथवा सेन्सिबल हुनु पऱ्यो होइन, फिमेलहरूको लागि. अनि अर्को भनेको गभर्मेन्टले पनि इनिसिएटिभ लिनु पऱ्यो, जस्तै हजुरले एउटा कुरा उठाउनु भयो कि नेपालमा जुन म्याटर्निटी लिभ छ होइन, त्यो चाहिँ लेबर ल अनुसार 2 महिना छ भनेपछि 6 महिना जति बच्चाको दुध खुवाउनै पर्ने, त्यस्तो त्यो कुरामा पनि एउटा इज ल्याउनु पऱ्यो. जस्तै अनि प्याटर्निटी
6 महिना त म्याटर्निटी लिभ दिनै पर्छ, किनभने त्यो आमालाई रिकभर हुनुको लागि पनि र बच्चालाई जीवनभन्दा ठुलो त केही पनि छैन नि होइन र.
आई थिङ्क युरोपमा यो कन्सेप्ट इम्प्लिमेन्ट पनि भएको छ होइन, इभन 1 वर्षसम्म पनि हुन्छ. इभन
चिल्ड्रेनहरू जस्तो संस्थाहरूमा चाहिँ 6 महिनाकै छ के म्याटर्निटी लिभहरू, तर अरू सबै संस्थाहरूमा चाहिँ पहिला 60 डेजको थियो, अहिले 98 डेजको छ. र त्यो पछि अनि तर कल्चरको कुरा गर्दा चाहिँ कस्तो भने हाम्रो चाहिँ प्रेग्नेन्सी पिरियडलाई चाहिँ के भनिलिन्छ भने सबैले जन्माएको त हो नि होइन, हिजो हाम्रो आमाले खेतमा जन्माएको हो यस्तै हो, यो कुनै रोग त होइन नि भनेर. मैले कहाँसम्म देखेको छु भने टार्गेट मिट गर्नको लागि कस्तो डाँडा डाँडामा त्यो अकाउन्ट ओपनिङ फर्म बोकाएर 5 महिनाको प्रेग्नेन्ट वुमनलाई, नारीलाई होइन, प्रेग्नेन्ट एउटा गर्भवती महिलालाई फर्म बोलाएर हिँडाएको पनि देखेको छु कि, दिनभरि हिँडाएको छु कि. अनि म सोच्छु कि त्यो लगाउने जो म्यानेजर छ, ब्रान्च म्यानेजर होला या कोही होला होइन, उसको लागि टार्गेट ठुलो कि यो दुइटा जीवन ठुलो हो कि. अनि त्यो टाइममा सी कुड ह्याभ म्यानेज, त्यो जसले म्यानेज गर्ने हो तिनीहरूले त अरूलाई मोबिलाइज गर्न सक्थ्यो होला नि त होइन, र गाह्रो काम उसले त्यही बेलामै गर्नुपर्छ भन्ने छैन नि.
यो आस्पेक्टमा जस्तै वुमेनहरूको लागि फ्रिलान्सिङले कतिको ठुलो रोल प्ले गर्न सक्छ होइन, विद्यमान अवस्थामा यो सडन्ली चेन्ज हुनेवाला त छैन होइन. अनि जस्तै म्याटर्निटी लिभ होस् अथवा चाहिँ केही समय एक तरिकाले हुन्छ नि घरमै बस्नुपर्ने बाध्यता छ होइन, यसमा फ्रिलान्सिङले चाहिँ वुमेनहरूलाई अझ इम्पावर गर्नको लागि कस्तो रोल प्ले गर्न सक्छ?
दुइटै कुरा छ है, दुइटै पक्ष छ. फ्रिलान्सिङ भनेको मोर अबाउट सर्भिस प्रोभाइडिङ हो होइन, सर्भिस तपाईँको चाहिँ टेक्निकल सर्भिस प्रोभाइड गर्ने हो, तपाईँको ज्ञानको सर्भिस दिने हो होइन. त्यो गर्दा चाहिँ दुईवटा पक्ष छ. एउटा चाहिँ कस्तो भने तपाईँले घरबाट बसेर गर्न सक्नुभयो, आफूलाई आफूले डकुमेन्ट लिएर आएर पढेर तपाईँले आफूले ओपिनियन दिन सक्नुभयो होइन, गएर ट्रेनिङहरू दिने पनि सर्ट टाइम हुन्छ नि त, दिनभरि 1 दिन होला 2 दिन होला, तपाईँले म्यानेज गर्न सक्नुभयो. रिपोर्ट राइटिङहरू हुन्छ होला, धेरै कामहरू हुन्छन्, कुनैको पोलिसिजहरू बनाइदिने होला, कसैको डकुमेन्ट रिभ्यू गरिदिने होला, रिस्क एसेसमेन्ट गरिदिने होला, ती कामहरू मैले हाम्रो क्षेत्रको मात्र भने है फेरि, ती कामहरू गर्दा चाहिँ उसको के भयो भने रेगुलर उसले फाइनेन्सियली पनि ऊ इन्डिपेन्डेन्ट भइरहन सकिनँ, अरूमा भर पर्नु परेन होइन, बच्चाको डायपर किन्न या आफूलाई भाइटामिन्स किन्नकै लागि पनि अरूलाई ल्याइदेऊ न है भनेर माग्नु परेन. अर्को कुरा भनेको चाहिँ उनीले आफ्नो समयअनुसार काम गर्न सकिन् त्यो हो. तर फेरि च्यालेन्जेस कस्तो छ भने यङ हामी अब जति पनि प्रोफेसनलहरू छौँ उहाँहरूले चाहिँ फ्रिलान्सिङ गर्दा चाहिँ वी हेभ टु वर्क एक्स्ट्रा आवर्स है मेनी टाइम्स होइन, एक्स्ट्रा आवर्समा हाम्रो मिटिङ हुनसक्छ, नेटवर्किङको लागि वी हेभ टु मिट मेनी पिपल. तर यहाँ कस्तो छ भने छोरा मान्छेको नेटवर्किङलाई चाहिँ सहज रूपमा लिइन्छ होइन, तर छोरी एउटा फिमेल प्रोफेसनलको नेटवर्किङलाई चाहिँ अलिकति स्केप्टिकल आइजले हेर्ने चलन छ क्या,
स्पेसली ड्युरिङ
यङ एज अफिसर पछि या आउटसाइड अफिस. किनभने तपाईँ एज अ फ्रिलान्सर हुनुहुन्छ, यु माइट विस टु मिट इन कफी सप. नि मैले मेरो किताब निकाल्दाखेरि मैले एडिटरहरूसँग एभ्री मिटिङ वाज डन इन हिमालयन जाभा के, किनभने आई फाइन्ड द्याट प्लेस भेरी क्वाइट, अरू क्याफे सोमाहरूमा होइन तिनीहरूमा. अब त्यहाँ भेट्ने बित्तिकै कुनै पर्सनल फ्रेन्डसिपै पनि हुनसक्छ नि. फ्रेन्डसिप भने त पुरुषले पुरुषसँग मात्र, महिलाले महिलासँग मात्र फ्रेन्डसिप गर्ने भन्ने त होइन. द सिमिलरली बिच व्यापार भन्यो भने फ्रिलान्सर भएर म एउटा फिमेल चार्टर अकाउन्टेन्ट मैले सर्भिस दिने भनेको छ, मैले फिमेल एन्टरप्रेनर मात्र खोजेर हिँड्ने त होइन नि. तर नेटवर्किङको लागि चाहिँ गेटिङ आउट अफ हाउस, मिटिङ पिपल अफ द अपोजिट जेन्डर इन हुन्छ नि इन देयर टाइम स्केड्युल, र कहिले काहीँ एक्सटेन्सिभ ट्राभलको लागि पनि, जस्ट लाइक इन्टरनेसनल ट्राभल होला या यहीँ पनि दुर्गमहरूमा जानुपर्ने होला, ती कुराहरूमा चाहिँ सबै परिवारले सपोर्ट गरेको पाइँदैन कि, बुझ्नु भने इभन पार्टनरले नै पनि, किनभने पार्टनरको पनि बिग रोल हुन्छ नि, लाइफ पार्टनरको पनि बिग रोल हुन्छ, बिएट उहाँ अब बोयफ्रेन्ड हुँदाखेरिको स्टेजको होस् या बिहा गरी श्रीमान हुँदाको होस् होइन, या सासु ससुराहरू सबैको चाहिँ, त्यो कुराले पनि एउटा इन्डिभिजुअललाई त रोल गर्छ नि. सो फ्रिलान्स एउटा यो वुमन इम्पावरमेन्टको कुरामा चाहिँ फ्रिलान्सिङ इज क्यान बी अ भेरी स्ट्रङ टुल, बट यु हेभ टु कम अप विथ अ भेरी स्ट्रङ माइन्ड सेट.
स्ट्रङ माइन्डसेट पनि प्लस स्ट्रङ सपोर्ट सिस्टम पनि रिक्वायर गर्छ होला. अनि अहिलेको सन्दर्भमा अहिले हेर्ने भने धेरैजसो युवाहरू बाहिर गइरहेका छन् होइन, मेबी द रिजन के हुनसक्छ, एउटा क्वालिटी एजुकेसनको अभावको कारणले एउटा स्किलफुल मेन पावर चाहिँ प्रोडक्सन हुन सकिरहेको छैनन्, जसको कारणले अपर्च्युनिटी पनि एकदम लिमिटेड छ नेपालको सन्दर्भमा, जसको कारणले अब धेरैजसो युवाहरू बाहिर गइरहेका छन् भनेपछि क्यान फ्रिलान्सिङ बी अल्टरनेटिभ फर द ब्रेन ड्रेन इन नेपाल?
यस द्याट क्यान बी, तर हाम्रो माटोमा, हाम्रो संरचनामा, हाम्रो चाहिँ कर्मचारी तन्त्रमा सहज छैन. यु हेभ टु कम अप विथ स्ट्रङ माइन्ड सेट, स्ट्रङ फाइट गर्छु भनेरै आउनुपर्छ, किनभने गर्छु भन्दैमा सहज छैन कि. असफलता हुने त सही कारण हुन्छ, सफल हुनको लागि तिमीमा इनर्जी चाहिन्छ, आँट चाहिन्छ, होइन. र हामीहरू भनौँ न सधैँ ब्यालेन्स सिट मिलाएर बस्छु, सधैँ पोलिसी बनाएर बस्छु भन्ने होइन. आई माइट विस टु ग्रो एबभ द्याट नि, भोलि म हुनसक्छु होला कुनै लार्जर स्केलमा नै आफ्नो इन्भल्भमेन्ट राख्न चाहन्छु. ती सबैको लागि त कठिनाइ छ नि त, होइन, जुनसुकै प्रडक्ट बेच्नको लागि पनि इभन. र यहाँ चाहिँ एक्सेप्टेन्स भन्दा पनि कुनै पनि इनोभेटिभ थटको लागि चाहिँ हर्डल्स धेरै छ कि, हर्डल्स धेरै छ होइन. अनि ती हर्डल्सहरू चिर्न चाहिँ गाह्रै पनि छ. र युवाहरू बाहिर जानु, हेर्नु, बाहिर गएको भन्नु कि देश छोडेको भन्नु, है, डिग्रोइङ नै छ नेपालको पपुलेसन पनि. र कुनै पनि कन्ट्रीको लागि पपुलेसन त बर्डन होइन नि त, हाम्रो लागि त, स्पेसली हाम्रो लागि त. अलिकति तपाईँको अर्बन एरिया छोडेर जानुहुन्छ भने खाली खाली छन् कि गाउँहरू, है, अपर्च्युनिटिज नै अपर्च्युनिटिज छन् जस्तो लाग्छ मलाई. सबैले किने कुरा खानुहुन्छ, सबैले किने कुरा लाउनुहुन्छ, होइन. अनि त्यसपछि भन्नु त कन्ज्युमर बेस त कति स्ट्रङ छ नि यहाँ, होइन. अनि डिजिटल हेर्नु, 100% नेपालीजहरूको हातमा चाहिँ अहिले त इन्टरनेट एक्सेस भइसकेको छ, है. अनि अझ हेड काउन्ट गर्ने हो भने त एकजनाले दुईवटा सिम चलाउनु भेरी सिम्पल थिङ्स, होइन. अनि एकजनाको व्यक्ति एउटा सिटिजनले चाहिँ वाइफाई पनि हुन्छ, उसको चाहिँ डाटा पनि राम्रो युज भइरहन्छ, भनेपछि इन्टरनेट इज सो एक्सेसिबल टु एभ्री वान. र यस्तो बेलामा चाहिँ अनि वी हेभ लट अफ निड के, निड रिक्वायरमेन्ट चाहिँ यति धेरै छ. अस्ति कानुन दिवसको दिनमा एउटा छलफल कार्यक्रममा गएको थिएँ, अनि भन्दैन थियो कि 60% व्यक्तिहरू त कानुनी प्रक्रियाबारे नबुझेर नै सफर गरिरहनु भएको छ, जेल जीवन बिताइरहनु भएको छ, अन्यलमा परेरै चाहिँ आफ्नो जीवन बिताइरहनु भएको छ, कतिले कानुनी उपाय नै खोज्नु भएको छैन. त सिमिलरली हामीहरूको पनि कतिजना त ट्याक्सेसन नबुझेरै अल्मलिरहनु भएको छ, हिसाब किताब गर्न नजानेर अड्किरहनु भएको छ, होइन. र कतिजना मैले भन्छु कि तपाईँले चार्टर अकाउन्टेन्सी नै पढ्नुपर्छ, एमबी नै पढ्नुपर्छ भन्ने नि होइन, हिसाब किताबको लागि तपाईँले जति पढ्नु भएको छ, जति छ त्यसबाटै पनि तपाईँले सिक्न सक्नुहुन्छ नि त, होइन. किन सिक्नको लागि चाहिँ कुनै सर्टिफिकेटले रोक्दैन के. र साना साना व्यवसाय गर्न, इनोभेटिभ आइडियाजहरू निकाल्नको लागि पनि जहाँ हुनुहुन्छ जसरी हुनुहुन्छ पहल गर्नलाई ठुलो जरुरत छ. र युवाहरूले डेफिनेटली यो देशमा अपर्च्युनिटी नै अपर्च्युनिटी छ, तर के हो भने हामीहरूले चाहिँ त्यसलाई सेलेबल प्रडक्ट बनाउन सक्नु पऱ्यो, अलिकति तल्लिन हुन सक्नु पऱ्यो. सर्ट टर्ममै बेनिफिट डेफिनेटली आउँदैन यहाँ, होइन. तर हाउ एभर अहिले हेर्नु न, टिकटकले यो कोभिड पछि त हो नि, त्यसले म्युजिक इन्डस्ट्रीलाई कहाँ सेभ गर्यो. इन्डिभिजुअल सामान्य हुन्छ नि, एउटा होम मेकरहरू जसले सानो नानी हुर्काइरहनु भएको थियो, दे हेभ स्टार्टेड डुइङ देयर अन लिटो बिजनेसहरू, होइन. अनि मजाले बिकिरहन्छ उहाँहरूको टिकटकमा, रन्नै आइरहन्छ, आज यति अर्डर आयो, आज यति आयो भनेर. दिज आर रियली बिग थिङ के, जो चाहिँ उहाँहरूले आफैले गर्न सक्नुहुन्छ नि. अनलाइन ट्युसन होला, एजुकेसन हेर्नु त कति पोहोर छ. तपाईँ हामीले एउटा बच्चालाई सरकारी स्कुलको विद्यार्थीलाई पढाइदिउँ मात्र भने पनि त्यो उसको जीवनमा त त्यसले ठुलो रोल गर्छ नि. त सेम वे एजुकेसन सेक्टरमा हामीले टन्नै गर्न सक्छौँ, जसलाई 8-9-10 बच्चाहरूलाई म्याथ्स पढाउने, होइन, साइन्स पढाउने, कम्प्युटर स्किल पढाउने, 11-12 बच्चाहरूलाई भयो, करियर काउन्सिलिङको कुराहरू भए, होइन. र स्कुल ड्रप आउट हाई भएको देश हो यहाँ हाम्रो अझै पनि, त्यसमा पनि फिमेलहरूको चाहिँ स्कुल ड्रप आउट एकदमै धेरै छ.
एराउन्ड मैले रिसर्च गर्दाखेरि 100 यदि प्राइमेरी लेभलमा इनरोल गर्छ भने एराउन्ड 33 मात्रै प्लस टू लेभल्समा
पुगेका छन्, होइन.
त्यो हायर सेकेन्डरी जुन लेभलमा चाहिँ एउटा स्किलफुल मेन पावर हुने समय हो, होइन, त्यो चाहिँ एकदम लो नै छ. 10-15% भन्दा लो नै छ, होइन. यो प्रकारको समस्या छ.
अब हेर्नु न, हामीले लार्ज इन्फ्रास्ट्रक्चरहरू बनाइरहेको कुनै पनि हामीले आयोजनाहरूमा हेऱ्यौँ भने ती आयोजनाहरूमा तपाईँको लिड इन्जिनियरहरू, होइन, अनि एकदम सिनियर मोस्ट इन्जिनियरहरू, टेक्निकल एडभाइजरहरूदेखि लिएर इभन हाम्रो जो मेकानिक्सहरू पनि विदेशबाटै आएको देख्छौँ कि. अनि त्यो भनेको त हामीमा दक्षतामा केही सुधारका ठाउँहरू छन् कि, हामीले दक्ष जनशक्ति चाहिँ उत्पादन गर्न सकेनौँ कि, या हामीले त्यो कन्फिडेन्स दिन सकेनौँ कि, प्लेटफर्म दिन सकेनौँ कि. भोलि हाम्रो नेपाली इन्जिनियरहरूले पनि विश्वमा गएर विश्वका ठुला ठुला टावरहरू बनाउन्न, होइन र.
आई थिङ्क नेपालीहरू पनि कम त छैनन्, तर उनीहरूले इन्भाइरोमेन्ट पो नपाएको हो कि, होइन, आफूलाई ग्रुम गर्नको लागि, आफूलाई ग्रो गर्नको लागि. जसको कारण
इन्भाइरोमेन्ट रेकग्निसन, एजुकेसन, एक्सपिरियन्स पनि हो. त्यो प्लेटफर्म बिल्डअप हुने भन्दा त एउटा एक्सपिरियन्सले पनि हो नि, होइन. अनि हामीहरूको अब धेरै छ, धेरै हामीहरूको सोसियल डाइनामिक्सले पनि धेरै कुरालाई लिमिट गर्छ, किनभने हामीहरू अझ एउटा छोरा भएको परिवारले त छोरा बाहिर पठाउनै चाहँदैन, जतिसुकै राम्रो जागिर पाए पनि, जतिसुकै राम्रो अपर्च्युनिटी पाए पनि, त्यसले पनि त उसको त ग्रोथलाई त लिमिट गर्यो नि त। के थाहा उसले 10 वर्ष बाहिर सिनियरमा हुन्छ नि एक्सपोजर पाए भने त्यही नेपाल पनि लिएर आउन सक्थ्यो कि, ती कुराहरू हामी सोच्दैनौँ। र विडम्बना चाहिँ हाम्रो दक्ष जनशक्तिको सप्लाईमा पनि कमी चाहिँ छ।
नेपालको सन्दर्भमा चार्टर्ड एकाउन्टेन्टको इकोनोमीमा रोल कस्तो हुनसक्छ, त्यो नेपालको अहिलेको सन्दर्भमा एडुकेट छ कि छैन, त्यसको बारेमा पनि हल्का इन्लाइटन गर्नु।
मैले अघि सुरुमै पनि भने चार्टर अकाउन्टेन्टहरूलाई अस्ति बिजनेसको नलेज खासै कमैलाई हुन्छ, तर पनि चार्टर अकाउन्टेन्टहरू आफू चाहिँ व्यापार गर्दैनन्।
व्यापार पनि व्यापारको सन्दर्भमा एउटा छ, अर्को भनेको
नेसनल इकोनोमीको कुरामा,
नेसनल इकोनोमी पोलिसी बनाउने कुराहरूमा र ट्याक्सेसनको कुराहरूमा अझै पनि चार्टर्ड अकाउन्टेन्टहरूको रिप्रेजेन्टेसन कम छ भन्ने कुराहरू आउँछन् होइन?
हजुर, त्यो एकदमै सत्यता हो होइन। नेपालको पनि जति पनि ट्याक्स लजहरूको प्रिपरेसनको टाइमहरू हुन्छ होइन, या एमेन्डमेन्टको कुरा हुन्छ, रिक्वायरमेन्ट त अझै छ नि, धेरै कुरालाई त हामीले कभर गर्नै सकेका छैनौँ, हामी त स्लिम ट्याक्स स्ट्रक्चरमै काम गरिराखेका छौँ नि त। त्यो हिसाबले गर्दाखेरि चार्टर अकाउन्टेन्ट्सहरूलाई चाहिँ सिन्स अब उनीहरूले ग्लोबल इकोनोमी पढेका पनि छन्, धेरैले प्र्याक्टिस पनि गरेर आएका छन् होइन, अब त्यो हिसाबले गर्दाखेरि उहाँहरूलाई चाहिँ लार्जर सेट अफ नलेज छ कि, उहाँलाई रिस्क पनि थाहा छ, जरुरत पनि थाहा छ, र पोलिसी मेकिङमा उहाँहरूको चाहिँ भिजिबल इनपुट देखिएको छैन। त्यसको लागि चाहिँ अब हाम्रो नियामक निकाय जुन छ हामीहरूको आइक्यान, आइक्यानले नै बिग पहल गर्नुपर्छ है, त्यो चाहिँ त्यो एउटा छँदैछ होइन। आइक्यान अब पनि भर्खरै सानै छ संस्था भनौँ न, भर्खरै ऊ पनि एउटा परिपक्व हुँदैछ, र आइक्यानले पनि आफ्नो पहल गरेर आफ्नो दक्षतालाई नेपालको देशको चाहिँ पोलिसी बिल्डिङमा चाहिँ लगाउनुपर्छ, पोलिसी फ्रेम गर्दा रिक्सहरू देखाएर ए बनाउनु पर्ने जरुरत झल्काएर होइन, ती कुराहरूलाई अगाडि लगेर जानु सक्नुपर्छ। र अर्को चाहिँ हामी व्यक्तिगत तवरमा पनि होइन, हामी जतिको शिक्षित, हामी जतिको प्लेटफर्म पाएको मान्छेहरूले चाहिँ व्यक्तिगत हिसाबले पनि पहल गर्नुपर्छ कि, चाहे त्यो कर्पोरेटमा होस् या लोकल गभर्मेन्टमा होस् होइन, हामी चार्टर अकाउन्टेन्टहरू पनि भोलि चाहिँ संसदमा पार्टिसिपेट हुन सक्नुपर्छ, मेयर हुनु पऱ्यो होइन, हामी सांसद हुनु पऱ्यो, मन्त्री हुनु पऱ्यो, किनभने पोलिसी मेकिङ रोलमा त नेसन बिल्डिङको लागि त कन्ट्रिब्युट गर्नु पऱ्यो नि। सधैँ हामीले चाहिँ हिसाब किताब ठिक छैन भनेर जजको रोल मात्र गरेर चाहिँ पुग्दैन।
सो हामी आफ्नो रोलबाट चाहिँ आउटग्रो भएर देशको पोलिसी बनाउने
लार्जर पिक्चर हेर्न सक्नु पर्यो हामीले, र चार्टर अकाउन्टेन्टहरू भनेको चाहिँ ब्यालेन्स सिट साइन गर्ने मात्र हो भन्ने न्यारेटिभबाट चाहिँ माथि उठ्न सक्नु पर्यो, किनभने अरू कन्ट्रिजहरूमा पनि त्यहाँको आइसिए बडिजहरूको बिग रोल छ कि।
इन्डियन कन्टेक्स्टमा हेर्ने भने एउटा इन्डियाको इकोनोमी बिल्ड गर्न एउटा ब्याकबोनको रूपमा मानिन्छ
अनि आइसिआईको डेमा पिएमको इमेल आउँछ हरेक चार्टर अकाउन्टेन्ट मेम्बरहरूको लागि होइन।
पिएम मोदीको पनि एउटा स्पिच छ जसमा चाहिँ मेरो साइन भन्दा सिएको साइन पावरफुल भनेर भनिदिएको
नि, अनि
त्यो एउटा एप्रिसिएसन हो,
रिकग्निसन हो नि त त्यो। सो नेपालमा चाहिँ यस्तो छ, अब भर्खरै डेभलप भइरहेको भएर पनि होला अवेरनेसको कमी चाहिँ कि वाट आर चार्टर अकाउन्टेन्ट्स, वाट दे क्यान डेलिभर भन्ने कुरा होइन। अब उनीहरूले चाहिँ हिसाब मिलाइदियोस् मात्र भन्ने सोच्ने त होइन नि त, उनीहरूले पनि मिलाउने के हो त होइन, मिलाउनको लागि काम होइन त, हामीले त सही बनाउने हो होइन, एक्युरेट हुनु पऱ्यो, ट्रान्सपेरेन्ट हुनु पऱ्यो, एक्युरेट हुनु पऱ्यो, ट्रु एन्ड फेयर स्टेटमेन्ट हुनु पऱ्यो होइन र त्यो हो। र मोर देन फाइनेन्सियल स्टेटमेन्ट्स, चार्टर अकाउन्टेन्ट्स क्यान कन्ट्रिब्युट इन पोलिसी मेकिङ, रिस्क एसेसमेन्ट होइन, अर्गनाइजेसन डेभलपमेन्ट होइन, बिजनेस प्रोसेस रि इन्जिनियरिङ, यी सबै गर्न सक्छन् क्या। एन्ड नट ओन्ली एनी अर्गनाइजेसन, कुनै देशकै लागि पनि राज्य संरचनालाई पनि एकदमै ठुलो रोल छ कि चार्टर अकाउन्टेन्ट्सको। र हाम्रो सिनियर चार्टर अकाउन्टेन्ट हुनुहुन्छ भवनाथ दाल, उहाँले चाहिँ नेपालको कर संरचना र नियमहरूमा चाहिँ ठुलै कन्ट्रिब्युट पनि गर्नुभएको छ।
ग्रेट, जस्तै हजुरले भर्खरै एउटा बुक पनि पब्लिस गर्नुभएको रहेछ इन्द्रेनी स्पर्श, हजुर लिट्रेसन रूपमा पनि इन्ट्रेस्टेड हुनुहुँदो रहेछ भनेपछि, वाट इन्सपायर्ड यु टु राइट दिस बुक, र यसको बारे पनि हल्का भनिदिनु न।
साहित्य चाहिँ म अलिक सफ्ट नेचरकै पर्सनालिटी होइन सानैदेखि नै, अनि त्यसपछि साहित्यमा चाहिँ मलाई सानैदेखि नै रुचि थियो, मलाई कविता वाचन गर्न खुब मनपर्थ्यो है, बरु अहिले सक्दिनँ किनभने धेरै लेख्छु, मेमोराइज गर्दिनँ, त्यो चाहिँ हेरेरै पढ्छु मैले कविताहरू, अनि त्यो बेलामा चाहिँ मलाई आफूले कविता लेख्नु, कविता वाचन गर्नु प्राउड फिल हुन्थ्यो कि, खुसी लाग्थ्यो, अनि त्यो चाहिँ त्यो त्यो हिसाबले चाहिँ मैले धेरै कुरा एक्सप्रेस गर्न पाइरहेको हुन्थ्यो होला, जसलाई मैले मेरो आमाको लागि माया होला या मैले मेरो देशको लागि माया होला मैले मेरो या मेरो पीर होला मेरो कुनै चाहिँ मेरो पुकार होला कुनै मेरो आक्रोश होला ती सबै एक्सप्रेस गर्नलाई चाहिँ कविताले मलाई एउटा कविता लेख्दा म सर र बग्थेँ कि अनि त्यो सधैँ थियो खुसी थियो अनि सिएको एक्जाम सकिएर आएपछि मलाई इमिडिएटली जबमा जान रहर थिएन होइन म अलिक ब्रेक लिन चाहने मान्छे हो आफूलाई पनि समय दिने व्यक्ति हो र त्यो बेलामा चाहिँ मनमा कुदिरहेका कुराहरूलाई कथाहरू लेख्थेँ अलिअलि अनि उपन्यास लेख्ने रहर थियो कि के लेख्छु भने तर के लेख्ने के को बारेमा लेख्ने त होइन त्यो सोच्दाखेरि चाहिँ आर्ट गर्छु गर्दिनँ भन्थेँ अनि मेरो एकजना गुरु हुनुहुन्छ उहाँले चाहिँ उहाँ मेरो टिचर हो छिमेकी पनि हो उहाँले चाहिँ हामी यतिकै गाडीमा गइरहेको थियौँ अनि उहाँले के यतिकै लक्ष्मीप्रसाद देवकोटाको इच्छा कविता के अर्को कुन कविता चाहिँ बजिरहेको थियो कि एफएममा अनि मैले के अरे उहाँ त भगवानै हो इज लिजेन्ड भनेको अनि उहाँले चाहिँ उहाँ नेपाली शिक्षा नेपाली विषयमा पिएचडी गर्नुभएको उहाँ आफै पनि साहित्यकार उहाँले के भन्नु भने तिम्रो कविता मैले चाहिँ तिमी 10 वर्ष भएदेखि सुनेको छु सन्जु होइन तिमी पनि भन्न सक्छौ होइन तिमी पनि कोसिस गर भन्नुभयो कि त्यो कुराले चाहिँ मलाई एकदम मनमा छोयो त्यसपछि म त ढोका लक गरेर 10 दिनसम्म त निस्के खाने बाहेक मैले हुन्छ नि बाहिर पनि निस्केन कि लेखेँ काटेँ फालेँ तर त्यो भनिसक्दा चाहिँ जुन स्वरूप लियो नि अनि त्यो समातिर म रोएँ कि मलाई यति सेटिस्फ्याक्सन भयो नि त्यतिखेर बिहे भएको थिएन बचानी थिएन सो आई क्यानट कम्पेयर द्याट ह्याप्पिनेस विथ ह्याभिङ अ चाइल्ड तर साँच्चै भन्दा चाहिँ एउटा बेबी जन्माएको जत्तिकै खुसी भयो अनि त्यसपछि लेखेर राखेँ टाइप गर्न पनि आउँदैन थियो राखेँ त्यसपछि अरू पनि लेख्न खोजेँ जब जोइन गर्नुभन्दा अगाडि चाहिँ आई वान्टेड टु ट्राभल आई वान्टेड टु राइट होइन अनि सो आई डिड द्याट अनि त्यसरी चाहिँ आउँदाखेरि अनि पब्लिस गर्न पनि लेखेको 7 वर्षपछि टाइप भयो टाइप गरेको 2 वर्षपछि निकालेको कि त्यति डर थियो मलाई सो सुरुवात गर्दा त डर त एकदम स्वाभाविक रहेछ तर इन्द्रनिस्पर्श आयो इन्द्रनिस्पर्श निक्लिँदाखेरि मैले यसको लन्चमा पनि जान पाइनँ ठ्याक्क मेरो छोरी जन्मेको 2 दिनपछि इन्द्रनिस्पर्श चाहिँ लन्च भयो कि अनि त्यो मलाई यति धेरै माया मिल्यो नि इन्द्रनिस्पर्शबाट यति धेरै मान्छेको आउने फिडब्याकहरू आउने होइन यति धेरै प्रशंसा पाएँ यति धेरै पाएँ कतिले भन्नुभयो मेरै किताब लेखिदिनु भयो जस्तो लाग्यो भन्नुभयो कतिले भन्नुभयो नारी मनलाई चित्रण गरिदिनु भएछ कतिले भन्नुभयो बालापनलाई चाहिँ छर्लङ्ग भएँ भनेर त्यो खुसीले गर्दा झनै प्रेरणा मिल्यो सो अब सायद छिटै नै अरू किताबहरूमा पनि काम गर्छु होला
हजुरको किताबले हजुरको खुसीलाई मात्रै डेभलप गरेन कि अरू अरू वुमेनहरूलाई पनि एउटा इन्सपायर गर्नको लागि चाहिँ हेल्प गरेको हुनसक्छ
हजुरले पढेपछि भन्नु होला होइन यसमा 5 जना छोरीहरूको कथा छ अनि 10 वर्षको उमेरदेखि उनीहरू 30-32 वर्ष हुँदाखेरिसम्मको चाहिँ एउटा भावनात्मक सङ्घर्ष डर होइन र कतिको डिसिजन ती सबै कुरालाई राखिएको छ उनीहरूको बोल्डनेसलाई पनि राखिएको छ उनीहरूको सेक्सुअलिटीलाई पनि राखिएको छ उनीहरूको फियर फ्याक्टरलाई पनि राखेको छ उनीहरूको सबमिसिभ नेचरलाई पनि राखिएको छ कति पार्टमा प्रेम मरेको छ परिवारले गर्दा कति भागमा परिवार छुटेको छ प्रेमले गर्दा होइन ती कुराहरूलाई राख्दाखेरि चाहिँ एउटा नारीको यात्रामा सायद इन्द्रनिस्पर्श कुनै महिलाले पढ्नुहुन्छ भने उहाँले प्रेम भाव मात्रै पाउनुहुन्न उहाँले चाहिँ आफूलाई पनि पाउनुहुन्छ र उहाँले सायद आफूलाई एउटा बलियो नारीको रूपमा पाउनुहुन्छ इन्द्रनिस्पर्श हजुरलाई उपहार छ र पठन यात्रा सुखमय रहोस् इन्द्रनिस्पर्शले हजुरको मनमा छुन सकोस्
थ्याङ्क यू म्याम धेरै धेरै धन्यवाद यो किताबको लागि इन्द्रेणी स्पर्श म हाम्रो अडियन्सलाई पनि यो किताब पढ्नको लागि चाहिँ रिकमेन्ड गर्न चाहन्छु आज हामीले फाइनेन्सियल फ्रिलान्सिङ बिजनेस सिस्टम कसरी डेभलप गर्ने यी यावत कुराहरूको बारेमा विभिन्न कुरामा छलफल गर्यो एनी लास्ट एडभाइस यु वान्ट टु गिभ टु आवर अडियन्स
फर्स्ट अफ अल त थ्याङ्क यू भेरी मच द फाइनेन्स फ्याक्ट्री एन्ड टु यु फर इन्भाइटिङ मी हियर होइन जो जसले फाइनेन्स फ्याक्ट्रीलाई फलो गरेर हेरिरहनु भएको छ या जो जसले सन्जु अधिकारीलाई फलो गरेर हेरिरहनु भएको छ सबैमा हाम्रो आभार र म यति भन्न चाहन्छु कि आज मलाई जे सोचेर यहाँ बोलाउनु भयो सायद त्यो बन्नलाई मैले केही मिहिनेत गरेको छु होला र त्यो मिहिनेतले अझै मिहिनेत गर्न सकौँ होइन र आफ्नो कर्मक्षेत्रमा रमाइरहन सकौँ र म एउटा सामान्य जीवन जिउने सामान्य नेपाली मान्छे हुँ र म सरलतामै रमाउँछु र यी सरलतामै मैले आफ्नो कर्म क्षेत्रमा फलो गरिरहेको छु साहित्य क्षेत्रमा फलो गरिरहेको छु र हजुरको साथ सहयोग र मायाको अपेक्षा गर्दछु धन्यवाद
थ्याङ्क यू फर कमिङ टु द पडकास्ट म्याम. आजको
भेरी मच
आजको पडकास्टमा चाहिँ हामीले फाइनेन्सियल फ्रिलान्सिङ र बिजनेस सिस्टम डेभलपमेन्ट गर्ने थुप्रै छलफल गऱ्यौँ र हजुरको इन्साइट, हजुरको भिजन, हजुरको जुन ज्ञान छ होइन त्यो आज हाम्रो पडकास्टमा आएर सेयर गरिदिनु भयो. धेरै धेरै धन्यवाद. आई अल्सो वान्ट टु थ्याङ्क आवर बिलभ अडियन्स जसले चाहिँ अन्तिमसम्म बसेर हाम्रो पडकास्ट हेरिदिनु भयो. इफ यु लाइक दिस पडकास्ट प्लिज लाइक एन्ड सब्सक्राइब आवर च्यानल. थ्याङ्क यू फर वाचिङ.